The past, the of, the knowledge is the way to Jannah. The past, the of, the knowledge is the way to Jannah.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله Once again, dear viewers of Madani channel, welcome to our transmission Path to Success. Khushamdeed, ji ayanu, marhaba, ahlan wa sahlan. Alhamdulillah azza wa jal, our beautiful deen, deen Islam, is a complete and perfect religion and has guided us in all aspects of the life. Koi bhi choda nahi hai isa. And today our topic is about the Islam and children. What Islam says about the children, their upbringing, what are the responsibilities of their parents. Children ke hawale se Islam ne kya kya mention kiya hai Quran mein, ahadees mein, buzurgane deen, aur inki tarbiyat ke hawale se upbringing. We will discuss today in our topic, Islam and children. Inshallah, different segments honge. Hamara book segment hoga, sunnah ke hawale se bhi hoga ki aaj dekhte hain kaun si pyari sunnat batai jayegi. Iske ilawa personality of the week ek hamara new segment hai, wo bhi aaj ke program mein hum lenge inshallah. Let's start with the recitation of Holy Quran inshallah.
A'udhu billahi minash shaitanir rajim. بسم الله الرحمن الرحيم يا أيها الناس كلوا مما في الأرض حلالا كلوا مما في الأرض حلالا طيبا ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين إنما يأمركم بالسوء والفحشاء وأن تقولوا عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ صَدَقَ اللَّهُ الْعَظِيمُ صَلَّى اللَّهُ عَلَيْكَ يَا رَسُولَ اللَّهِ وسلم عليك يا حبيب الله روك لیتی ہے آپ کی نسبت روك لیتی ہے آپ کی نسبت تیر جتنے پہ چلتے ہیں یہ کرم ہے حضور کا ہم پر یہ کرم ہے حضور کا ہم پر آنے والے عذاب ٹلتے گئے روک لیتی گئے آپ کی نسبت تیر جتنے بھی ہم پہ چلتے ہیں یہ کرم ہے سب کی وہی بھرتے گئے چھولیاں سب کی وہ سمجھتے ہیں بولیاں سب کی آؤ بازار مصطفیٰ کو چلے رے مصطفیٰ کو چلے غم خوشی میں وہی پہ ڈلتے ہیں آؤ بازار رے مصطفیٰ کو چلے غم خوشی میں وہی پہ ڈلتے ہیں یہ کرم رم ہے صرف اتنی ہے کل بھی ٹکڑوں پہ ان کے پلتے تھے ابھی ٹکڑوں پہ ان کے پلتے ہیں کل بھی ٹکڑوں پہ ان کے پلتے تھے ابھی پلتے ہیں یہ کرم ہے حضور کا ہم پر آنے والے عذاب ٹلتے ہیں اور اب ہمیں کیا کوئی گرا گا ہر سہار ٹلتے ہیں گھر وہی ذکرِ سرکار کے حوالوں سے جن گھروں میں چراغ جلتے ہیں، ذکرِ سرکار کے حوالوں سے جن گھروں میں چراغ جلتے ہیں، جو ڈھلتے ہیں روک لیتی آپ کی نسبت، تیر جتنے بھی ہوں پہ چلتے ہیں، یہ گرم ہے حضور کا پر آنے والے
MashaAllah. Today's topic is Islam and children. Islam has also given us a clear guidelines about the children, regarding the good training, upbringing about the children. And his famous quote, we always mention, the first institute, the first training center of the child is the mother lab, and then the father, and then carry on the school and all these things. But inshallah Azza wa Jal, what Islam mentioned about the children and how we should behave, how we should treat our children, inshallah, many more things will be discussed in today. Our part to success transmission topic is Islam and children, inshallah. Hamare sayyid sahab se start karte hain. Munib bhai, very interesting and common topic. People discuss a lot about the children, and every second person is worried about their children future. So what Islam mentioned about the children and how what are the parents' role, especially in the upbringing of the children?
Bismillahir Rahmanir Rahim. Saysab, this topic, it's a very important topic, and a lot of things we can learn from this topic. Our viewers on Madani channel can learn from this. What does Islam say in regards to the upbringing of children, a boy or girl, and how should children be itself as well? Because we have a lot of young audience as well. They're sending their Durood Sharif, so we know we have a young audience as well. This is one common mistake I would like to point out that parents, they make, and you might have noticed this, that even other kids, and in generally what happens is, Saysab, if one child, he might not be from your household, but this child, for example, he is succeeding in life, and this child, he's, for example, let's say Dini side, he's completed his Nazara, he's done Hifz. Now, when that family finds out, or this cousin of mine, he's done Nazara, he's done Hifz, what they'll do, say, sir, they'll compare the children. They'll compare the children, so they will say to their own child, look at him, he's finished, and you haven't done anything. You haven't done anything, and he's finished Nazara. What are you doing? I say, sir, this comparing that they do is written in our Dawud Islami's pamphlet as well, booklets, that this comparing, this should be avoided. Why? Because that child will start to feel belittled that, oh, you know, they don't think of me as much. But there should be a different approach that, okay, remind him, look, you know, this person, your cousin's done this, you should attempt to beat him. It's all our wording, say, that our adults, our parents use, that instead of saying, now, look at him, he's finished Nazara, he's done Hifz, or he's succeeded, he went to university, he's got a degree, and you're still there the same. So this comparing that happened between cousins, relatives, that, or, you know, then one thing, one of the reasons behind this is that Why they compare children is like, because the other family will rub it in the face. They rub it in the face of the second individual that, oh, my household has done this and your house has not done something. So these are the intentions of parents that they need to change. The wordings they need to change with the children and use soft words that, son, now look, your cousin, mashallah, he's done hifz. Praise him, that tell him that hifz is a good thing or certain act that he's done. And say, look, you can do so. We'll try to improve on this. But our wordings, these need to be careful. That one of the common mistakes that our parents make is when they compare children. And this should be avoided, the comparing of children.
MashaAllah, comparison to aajkal waise bhi hai. Positive bhi ho sakta hai, negative bhi ho sakta hai. The way you take it. Ye bhi hai na, bachche ko kis tarah samjhate. Asal mein kya hai, ki bachcha copy karta hai. उसको बच्चा जो है ना, आप बोलोगे बच्चा वो चीज लेता नहीं है, बच्चा आपको देख रहा होता है, जो आप कर रहे होंगे बच्चा उसी को फॉलो करना शुरू कर देगा. तो ये एक डिफरेंट है चीज, सिनेरियो आ जाता है कि डिफरेंस ये है हमारा, कि बड़े को आप बोलेंगे ये करना है तो उसने ये करना है, लेकिन बच्चे को बोलेंगे ना, बच्चा आपको देखेगा आप क्या कर रहे हैं. मतलब आप इसकी कॉमन एक मिसाल ले लें, आप बच्चे को समझाना चाहते हैं, झूठ बुरी बात है, झूठ बोलोगे ना तो जबान काली हो जाएगी. अब इसके अंदर झूठ है, आपने सुना है कि झूठ बोलोगे, इफ यू टेल अ लाई योर टंग बिकम ब्लैक. अब ये आपने बच्चे को ही झूठ सिखा दिया तो इसमें कहां से आएगी. बच्चे को सच्चाई सिखानी है कि सच बोलना, जाके दरवाजे बोलते कि बेटा मना कर दो. तो अब माँ बाप जो तरबियत, बच्चा देख रहा है कि माँ बाप क्या कर रहे हैं, मना कर दो, ये कर दो, वो कर दो, ऐसे करोगे तो वो आ जाएगा, तो बिल्ली काट लेगी, तो ये अब ये सारी चीजें मिलाकर ये बच्चे की तरबियत नहीं हो रही, ये बच्चे को बिगाड़ा जा रहा है. और इसको बिगाड़ने में जो मेन हिस्सा है वो पेरेंट्स का होता है. क्या कहते हैं इफ्तिखार भाई?
जी शाह साहब, यू एब्सोल्युटली राइट दैट दिस टाइप ऑफ कमेंट्स दैट वी डू मेक, वी डोंट समटाइम्स रियलाइज दैट द इफेक्ट दे हैविंग ऑन द चाइल्ड, टू स्केयर देम इन दिस वे, टू मेक अप लाइज और टू मेक अप सच फ्रेजेस दैट आउटसाइड इफ यू डोंट डू दिस समबडी विल कम एटसेट्रा. इफ यू गो बैक टू द स्टार्ट, एज पेरेंट्स यू शुड मेक दुआ to have pious offspring, those children inshallah azawajal that will benefit us. Everybody wants to have children, but we should also make along with this dua that we are blessed with pious offspring. There are certain families out there that are not blessed with children, and there may be hikmat in this, whereby if the child grows up and he is somebody that is not obedient, he causes you difficulty. So whenever we do make dua, we should make dua that we are blessed with pious offspring. And the first duty that Islam has put it upon us that when that child is born is to obviously give him a good name. That's our first job. Give the child a good name. I was with my two sons and we went somewhere, and the person that saw me said, what's your children's name? I said, why do you ask? He said, soon I'm going to also be blessed with a child and I'm checking what names are good. I said, every name is good. The Prophet ﷺ's name, the Sahaba's name. He said, no, we've got already in our family all these names. I said, you're not going to come up with a different name. You should come up with a name that, alhamdulillah, these are all blessed names. He said, no, I want to come up with a name that nobody in the family has. I said, you're going to be searching for a long time. So these are blessed names. When we name our children, the first thing is that we should look for those names that are the names of the Prophet ﷺ, and especially the names of the Prophet ﷺ, the Sahaba Ikram. And then as soon as our child is born, we have our duties to do of obviously giving the aqiqah, giving charity, etc. After that, then the duty starts. The nurturing starts, the bringing up starts. Children, very quickly, they start to pick things up. And we famously hear how the pious parents, the pious predecessors, their children affected even if the child's in the womb of the mother, what is taking place is aware. It has an effect on him. We heard famously regarding Huzur Ghaus-e Pak. We hear famously regarding other accounts as well, how children they are born, and what if their parents are pious, if their parents are those that listen to Quran, it has effect on that child. So once the child's born, the child, now you're nurturing, you're bringing the child up, now your duty starts. So what's the first words that we want the child to say? We want them to say Allah. Now if we ask the child to, if we repeat it, the child will say it. And normally the father wants the child to say Abu, and the mother, she wants the child to say Ammi. And that's the battle. But it shouldn't be any of those. You want the child to say the name of Allah Azza wa Jal. Then further as they grow up, you show them practically. A child is, you're not going to put a memory card into him or software into him, and you're going to program him and he starts doing all these things. You press the button, you're going to go read his salah. You press the button, you're going to go do the wuzu. You press the button, you're going to tidy everything away. What you said, you're absolutely right, that he's going to watch you. If you go pick the glass up after eating and place it in the kitchen, he will also do the same. If you are going to read your salah, he will copy, he will watch. So you have this time period of watching. And the mother, she is the first university and she is the first teacher. She teaches the child how to speak, how to read, how to eat, how to drink, how to sit. She's a brilliant teacher. She doesn't even realize sometimes that I'm a great teacher. We go in search of other teachers to give tarbiyah to our children, but ourselves, we are the teachers that they are the one to sit with and the one to be with. If we think further, that after we do tarbiyah of these children, and a lot of parents out there, they really struggle and they give up very easily. They say, look, my child doesn't listen, I'm fed up with him. You know, somebody take him, go somewhere else, go to Chacha's house, go to uncle's house. I've given up with him. Look, our job is to keep trying until they reach adulthood. After that, we tried our best. But up to that stage, you have to keep trying. Now, if the child doesn't listen, he's bound to do that. If you think that if the child is going to do everything according to what you say, then we are wrong, we are incorrect. The child is going to take time. He's going to be mischievous. And every child won't be the same. But remember that when we go through this difficulty with them, and we go into the grave, everything is cut off. All the good deeds. But there are certain good actions that they continue. And one of those, if we left a righteous child behind. If that child, whatever he does, reads the Quran, he does good actions, reads Salah, does Hajj, Umrah, we are getting the good deeds in the grave. So then it's worth it. It's also mentioned in the hadith that Allah Azawajal will elevate the rank of people in Jannah. And they will say that we didn't do anything. How come our status, our rank is going up? It will be said to them, Allah Azawajal will say, your son has made dua for your forgiveness. Therefore, you have attained this rank. Their ranks will be increased. So leaving these children behind, nurturing them, bringing them up, these are very important things. And how do we bring them up? There's only one option. If you bring them up according to Islam, everything else will fit into place. They will know how, when they go to work, they will know what to do. When they're in school, they'll know what to do. When they're alone, they'll know what to do. When they're with others, they'll know what to do. You'll be able to trust that child. So Islam is the only option how to bring them up. Islam will teach him how to live his life. And when he does face difficulties, he won't falter. Why? Because you have taught him those things. So as we go along, inshallah, we learn more on this, on these aspects, inshallah.
Mashallah, Quran ke andar bhi بچوں کے حوالے سے نیک اولاد کی دعا مانگنے کے حوالے سے بھی مینشن ہے, بلکہ ہم ہر نماز میں جب دعا مانگتے ہیں رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا, تو مطلب دیکھیں کہ اسلام بہت زیادہ امفیسائز کرتا ہے اولاد, لیکن نیک اولاد کے لیے, اچھی اولاد کے لیے, پھر ان کے لیے دعائیں بھی کرنی چاہیے. ہمارے ساتھ عرفان مدنی بھی موجود ہیں. عرفان بھائی, یہ ہمارے کہتے ہیں نا کہ مستقبل قوم کے معمار ہیں, دے آر آور فیوچر, they have to lead, ٹھیک ہے نا, انہوں نے ملک قانون ان چیزوں کو لیڈ کرنا ہے. ان کی تربیت کتنی اسٹرانگ, یعنی ایک پلانٹ ہے, وہ اسی وقت اچھا ٹری بنے گا جب وہ خود ٹھیک ہوگا, وہ پودا ٹھیک ہوگا, اس کی جو نشو نما اچھی ہوگی تو تبھی درخت بنے گا نا, ہمیں فائدہ دے گا. اگر وہ پودا ہی ٹھیک نہیں ہے تو وہ درخت بن کر کیا دے گا, ہو سکتا ہے کسی کی دیوار توڑ کر نکل رہا ہو, ایسا ہی ہوگا. اس کو کیا کرتے ہیں, ابھی پلانٹیشن ہو رہی ہے دعوت اسلامی کی, ہم لوگ بھی گئے یو کے اندر بھی دنیا بھر میں, تو انہوں نے باقاعدہ لگانے کے بعد وہ ہلتا ہے, تو اس کو کیا کرتے ہیں کہ اس کو باندھتے ہیں, اس کو ڈوری کے ساتھ چمڑے کے ساتھ لکڑی لگا کر اس کو باندھا جاتا ہے تاکہ وہ سیدھا گرو. اب اگر اس کو چھوڑ دیں گے تو ہو سکتا ہے وہ نیچے کی طرف جائے, ہو سکتا ہے وہ اس طرف ہو, یعنی وہ آنے جانے والوں کو پریشان کر دے گا. اس کو تو فائدہ دینے کے لیے لگایا گیا تھا. اسی طرح بچے کی نشو نما ٹریننگ جو ہے وہ شروع سے ہی, اگر بچے کو صحیح رکھنا ہے جس طرح ڈوری سے باندھ کر رکھا جاتا ہے تاکہ درخت سیدھا ہو, ورنہ ہو سکتا ہے کہ آگے والوں کو نقصان نہ پہنچا دے دیواروں کو, اس طرح بچے کے لیے بھی بہت زیادہ جو ہے وہ غور کرنا پڑے گا. گیلی وہ کہتے ہیں نا مٹی کی طرح ہے بچہ, اسکوائر کے ڈبے میں رکھیں گے تو اسکوائر بن جائے گا, سرکل میں ڈالیں گے سرکل بن جائے گا, آپ کیا کہتے ہیں کسی پینڈولم میں ڈالیں گے پینڈولم کی شیپ لے لے گا. بچہ ایک مٹی کی طرح ہے, سفید کاغذ, جو مثال دینا دے دیں, جو آپ لکھنا چاہو گے وہ لکھ دے گا اور وہی وہ آگے لے کر چلے گا. بلیم ہم دے رہے ہوتے ہیں کہ ایک بلیم گیم ہوتا ہے, کہ بس بلیم یہ دے رہے ہوتے ہیں کہ یار یہ ہماری پرابلم نہیں ہے, تو کس کی پرابلم ہے, کوئی تو ذمہ داری لے گا نا اس حوالے سے.
بسم اللہ الرحمن الرحیم. ایسے موقع پہ زبردست ایک آیت مبارکہ ذہن چاہیے, سورۃ تحریم کی چھٹی آیت ہے, اللہ پاک کا ارشاد فرماتا ہے, یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا, اے ایمان والیو اپنے آپ نو تے اپنے اہل نو یعنی گھر والیاں نو دوزخ دی آگ تو بچاؤ. وقودھا الناس والحجارہ, جندا ایندھن نے جندا بالن نے وہ بندے تے پتھر نے. ایسا بھی پتہ چلے سانو دوسرے نو بلیم نہیں دینا چاہیے, ساری اولاد بگڑ گئی ہے, ساری ڈیوٹی سی اصل کہ اپنی اولاد نو اسی اپنے آپ نو بھی تے اپنی اولاد نو گھر والے نو اگ تو بچانا ہے. اللہ پاک نے سانو حکم دیتا ہے. اس واسطے سب تو پہلی گل ہے کہ بچے کو ہر گھر کی ضرورت نے. جہے گھر بچے نہ ہو کہتے ہیں رونق ہی کوئی نہیں گی, اور بچے بڑے پیارے لگتے ہیں, اور بچے بڑے ایک اچھے. دیکھو اج کے بچے نے جڑے اے مستقبل دے سارا کچھ نے, وہ علماء بھی مستقبل دے بنن گے, شیوخ الحدیث بنن گے, اے پولیٹیشن بنن گے, اے تھوڑے معمار نے. بچے کی جڑی تربیت کرو گے مستقبل تھوڑا وہی ہے. اور بچے اینے اہم نے کہ ماشاءاللہ مینشن کیتا ساڈے افتخار بھائی نے کہ بچیاں دی تربیت ماں دے پیٹ وچ شروع ہو جاندی ہے, تھوڑے اوندے رائٹس شروع ہو جاندے نے. بلکہ علماء نے لکھیا ہلے بچے نوں تسی پیدا نہیں بھی کیتا, اس تو پہلے بچے دا رائٹ ایک ہے. وہ کیا کہ اوندے واسطے ایک اچھی ماں چنو. اگر تسی کسی اچھی عورت نال شادی نہیں کیتی, خدا نہ خاصا بری عادتاں لئی بڑے کم وچ مشہور ہے, ظاہر ہے تھوڑا جڑا بچہ ہوئے گا نا اوندیاں عادتاں ماں دیاں بچے چ آن گیاں تے لوکی تانوں بلیم کرن گے, اونوں سدھارنا پھر تھوڑا مشکل ہو جاندا ہے. ایسے طرح تسی بڑی پیاری مثال دیتی کہ بچے ایک پودے طرح نے, تے پودا لان تو پہلے بندہ سوچتا کہ میں کیڑی زمین چلا رہا. اس واسطے ماں پہلے اچھی چنو, پھر بچے جدو ہو جان اللہ دا شکر ادا کرو. اور اے نہیں کہ ماں دے پیٹ چ باہر آئے گا تے بچے دے حقوق شروع ہوئے. اون دی ماں نو یعنی اپنی بیوی نے تسی رزق کیڑا کھوا رہے ہو جی. اگر تسی حلال کمائی نہیں رہے, ظاہر بچے دی پرورش ہی 9 مہینے پہلے ایسے مال نال ہوئی ہے کہ جن دے اچھے نتائج برآمد نہیں ہونے. ایسے طرح بچے دا اچھا نام رکھنا جیسے کہ مینشن ہویا, بچے دی تربیت دا بالکل فوکس رکھنا. بعض دفعہ اسی مرد حضرات اس واسطے سستی کر جانے ہیں کہ ساڈا کام جی کمانا, والدہ نو لیا کے دیتا, ہن سارے کام انہیں کرنے نے, ان دی ڈیوٹی ہے انہاں نو نہلانا دھلانا, سارا کچھ کھلانا اور کھڑاوے بھی, وہ سارے کام ہی وہ کرے, ساڈا کام ہے جی صرف کمانا. حالانکہ یہ ساری غلط فہمی ہے. والد کا بھی ایک اثر ہوتا ہے بچیاں تے. بچے جب آپ دیکھتے ہیں نا, میرا والد صاحب دیکھ رہا, وہ بری صحبت نہیں جانے, مذاق مسخری نہیں کرتے, پٹھے کام نہیں کرتے. اس واسطے والد نو چاہیے کم از کم نظر رکھے. یقیناً کمانا والد دا کام ہے, لیکن بچے دی پرورش ماں باپ دونوں دا برابر دا ہاتھ ہے. بعض دفعہ جب اولاد بگڑ جاتی ہے, والد جڑا ہے وہ والدہ نو بلیم کر رہا ہوتا ہے کہ تو صحیح طرح خیال نہیں رکھیا, تو فون چ لگی رہنی ہے, تو فلاں کر دی رہنی ہے. ایسے طرح والدہ ابے نو بلیم کرنا شروع کر دیں, تسی کہڑا ٹائم دیندے جی, شام نو گھر آ جاندے اپنے کام چ لگے ہوئے, اخبار پڑھ لیندے, فون تے لگے. حالانکہ اے واقعی تسی صحیح کیا بلیم گیم نہیں ہونی چاہیے, اپنی رسپانسبلٹی سمجھنی چاہیے کہ اگر یہ بچے اچھے ہوئے نا تو یہی ساڈے واسطے دنیا تے آخرت سکون دا باعث بنن گے. ویکھو بڑا پیارا مشہور واقعہ سیدنا عیسیٰ علیہ الصلوۃ والسلام دا, مختصر کر کے سنا رہا ہوں. اور جدو ایک قبر کے قریب گزرے, ویکھا ایک بندے نو عذاب ہو رہا ہے, تھوڑی دیر بعد گزرے تو بالکل صحیح سی, تو بڑے قبر چ نعمت حاصل کر رہے. اللہ تعالیٰ تو عرض کی, اللہ انہیں مجھے راز دسیا جائے. اللہ پاک نے انہوں نے وہی نازل فرمائی گیا, میرے پیارے عیسیٰ علیہ الصلوۃ والسلام, جدو یہ بندہ فوت ہویا سی نا, یہ ہے تو بڑا گنہگار سی, لیکن ان کی بیوی سی نا وہ امید تو سی. ان کا بچہ پیدا ہویا, بعد انہوں اج مدرسے بھیجا گیا, استاد نے انہوں بسم اللہ الرحمن الرحیم پڑھائی ہے. تو مینوں یہ حیا آئی کہ میں اس بچے دے والد نو زمین دے وچ عذاب دیاں جن دا بیٹا زمین دے اتنے میرا نام لے رہا. تو ویکھو والدہ نے پچھوں چنگی تربیت کیتی, مدرسے بھیجیا, اللہ دا نام لے رہا. حالانکہ ہوندا ہے کہ اسی بچیاں نو کھانا پوری واسطے, جیسا شاہ صاحب نے دسیا بھی کہ سانو شوق ہوندا ہے حافظ بن جائے, سانو شوق ہوندا ہے فلانا طرح دا بن جائے, لوکی تیری ماری تعریف کرن, واہ جی انہاں دا بچہ بڑا پڑھیا لکھیا ہے, فلاں یونیورسٹی چ ڈگری لئی ہے انہیں, ماشاء اللہ فلاں نے اے کام کیتا ہویا, فلاں ڈپلوما ہولڈر ہے. اندے تے اسی فخر کرنے ہاں. حالانکہ سانو فخر دینی تعلیم تے کرنی چاہیے, اچھی تربیت تے کرنی چاہیے. کاش سارے کہنے انہاں دے بچے بہت سلجھے ہوئے نے, جدوں بھی آندے نے پہلے سلام کردے نے, ساڈے سامنے دیکھا ماشاء اللہ ماں باپ دے سیداں دے علماء دے ہاتھ بھی چومدے نے, اور نکے جے بچے نے پر انہاں دی کتنی پیاری تربیت ہے. تسی دیکھو جنرلی شاہ صاحب, تسی دیکھو کونوں بالکل اچھے بچے سلجھے ہوئے نظر آن گے نا, تہاڈا فوراً دین جائے گا. انہاں دے ماں باپ لگدا ہے مدنی ماحول چ نے, لگتا ہے نا ماں باپ کوئی علماء ہون گے, اور بچے شرارتاں کر رہے ہون گے, تھوڑا والدین دے بارے وی ذہن بنے گا کہ لگتا ہے انہوں کی اپنی تربیت ہالے ہونے والی ہے. اس واسطے سانو چاہیے بچوں کی تربیت نو سب تو پہلے فوکس رکھیے, انہوں نے پریکٹیکلی غلط چیزاں نہ سکھائیے. جیسا تسی مثال دیتی, کوئی دروازے تے آندا کہندا اونوں کوئی میں گھر نہیں ہے گا, اور بچے بھی بعض اوقات بالکل بچے ہی ہوندے نے, وہ کہتے ہیں ابو کہہ رہے میں گھر نہیں ہے گا, وہ بالکل ایک ماحول جہا بنا دیندے نے, کیونکہ بچے تو پھر بچے ہوندے نے, انہوں نے اینی سمجھ نہیں ہوندی. بہرحال اگر اسی چاہنے ہیں کہ ساڈا مستقبل صحیح بنے, اج کل ویکھو بہت ساری پریشانیاں اس واسطے نے کہ اسی بچیاں دی تربیت نہیں کرتے. آخری صرف ایک گل عرض کراں گا, ਅਮੂਮਨ ਬੱਚੇ ਜਦੋਂ ਬਾਲਗ ਹੋ ਰਹੇ ਹੁੰਦੇ ਨੇ ਵੱਡੇ ਹੋ ਰਹੇ ਹੁੰਦੇ ਨੇ ਉਹਨਾਂ ਦੀ ਇੱਕ ਉਮਰ ਆਉਣੀ ਹੈ ਕਿ ਉਹਨਾਂ ਦੀ ਅਸੀਂ ਸ਼ਾਦੀ ਕਰਨੀ ਹੈ ਬੱਚੀ ਹੈ ਤਾਂ ਉਹਨੇ ਕਿਸੇ ਹੋਰ ਘਰ ਜਾਣਾ ਸ਼ਾਦੀ ਕਰਕੇ ਬੱਚਾ ਤਾਂ ਉਹਨੇ ਕਿਸੇ ਦੇ ਘਰੋਂ ਬਹੂ ਲੈ ਕੇ ਆਉਣੀ ਤਾਂ ਇੱਥੇ ਵਸਾਏਗਾ ਆਪਣੀ ਜ਼ਿੰਦਗੀ ਗੁਜ਼ਾਰੇਗਾ ਅਸੀਂ ਇਸ ਗੱਲ ਉੱਤੇ ਖਾਸ ਤੌਰ 'ਤੇ ਤਰਬੀਅਤ ਨਹੀਂ ਕਰਦੇ ਹੁਣ ਬੱਚਾ ਹੈ ਉਹਦੀ ਤਰਬੀਅਤ ਕਰਨੀ ਚਾਹੀਦੀ ਵੀ ਗੈਰ ਔਰਤ ਤੇਰੇ ਘਰ ਆਉਣੀ ਹੈ ਵਿਚਾਰੀ ਸਾਰਾ ਕੁਝ ਛੱਡ ਕੇ ਆਪਣੇ ਮਾਂ ਬਾਪ ਨੂੰ ਸਾਰਾ ਕੁਝ ਤੂੰ ਉਹਨੂੰ ਇਸ ਤਰ੍ਹਾਂ ਰੱਖਣਾ ਕਿ ਜਿਸ ਤਰ੍ਹਾਂ ਕਿ ਉਹਨੂੰ ਮਹਿਸੂਸ ਨਾ ਹੋਏ ਕਿ ਮੈਂ ਗੈਰ ਘਰ ਗਈ ਹਾਂ ਬੇਟੀ ਦੀ ਬੰਦਾ ਤਰਬੀਅਤ ਕਰੇ ਕਿ ਬੇਟਾ ਹੁਣ ਤੇਰਾ ਘਰ ਉਹ ਹੀ ਹੈ ਅਗਲੇ ਜਿਹੜੇ ਨਾ ਤੇਰੇ ਸਾਸ ਸੁਸਰ ਉਹਨੂੰ ਤੂੰ ਆਪਣਾ ਮਾਂ ਬਾਪ ਹੀ ਸਮਝਣਾ ਅਤੇ ਅਗਰ ਤੂੰ ਲੜ ਕੇ ਆਈ ਤਾਂ ਸਾਡੇ ਦਰਵਾਜ਼ੇ ਬੰਦ ਨੇ ਲੇਕਿਨ ਅਸੀਂ ਬਾਜ਼ ਔਕਾਤ ਸਾਰੇ ਨਹੀਂ ਬਾਜ਼ ਵਾਲਦੇ ਨੇ ਮਿਸਟਰੀਟ ਮਿਸ ਤਰਬੀਅਤ ਕਰ ਰਹੇ ਹੁੰਦੇ ਨੇ ਅਸੀਂ ਮਰ ਨਹੀਂ ਗਏ ਕੋਈ ਕੁਛ ਕਹੇ ਸਾਨੂੰ ਦੱਸਣਾ ਹੈ ਫਲਾਂ ਉਹ ਬੱਚੀ ਦਾ ਪਹਿਲੇ ਦਿਨ ਬਣਿਆ ਹੁੰਦਾ ਉਹਨੂੰ ਥੋੜ੍ਹਾ ਜਿਹਾ ਕੁਛ ਕਹੋ ਫੌਰਨ ਵਾਲਦਾ ਨੂੰ ਫੋਨ ਜਾ ਰਿਹਾ ਹੈ ਗਲਤ ਤਰਬੀਅਤ ਹੋ ਰਹੀ ਹੈ ਆਹ ਹੁਣ ਘਰ ਬਰਬਾਦ ਹੋ ਗਿਆ ਕਿਉਂਕਿ ਅਸੀਂ ਤਰਬੀਅਤ ਸ਼ੁਰੂ ਤੋਂ ਨਹੀਂ ਕੀਤੀ ਇਸ ਵਾਸਤੇ ਸ਼ਾਦੀ ਤੋਂ ਪਹਿਲੇ ਵੀ ਸਾਨੂੰ ਚਾਹੀਦਾ ਬੱਚੇ ਦੀ ਵੀ ਤਰਬੀਅਤ ਕਰੀਏ
ਮਾਸ਼ਾਅੱਲਾ ਬਹੁਤ ਅੱਛੇ ਅੰਦਾਜ਼ ਮੈਂ ਐਕਸਪਲੇਨ ਕੀ ਹਮਾਰੇ ਇਰਫਾਨ ਭਾਈ ਨੇ ਜੀ ਮੁਨੀਬ ਭਾਈ ਬਾਤੇਂ ਬਹੁਤ ਸਾਰੀ ਹੈ ਬੱਚੋਂ ਕੇ ਹਵਾਲੇ ਸੇ ਵਹੀ ਬਾਤ ਹੈ ਨਾ ਕਿ ਉਹ ਬਲੇਮ ਗੇਮ ਕਹਿਣੇ ਸੇ ਮਾਸ਼ਰਾ ਨਹੀਂ ਬਦਲ ਜਾਏਗਾ ਇਹ ਬੱਚੋਂ ਕੀ ਤਰਬੀਅਤ ਹੀ ਆਗੇ ਜੋ ਹੈ ਨਾ ਵੋ ਕੌਮ ਮੁਸਤਕਬਿਲ ਜੋ ਹੈ ਨਾ ਵੋ ਅੱਛਾ ਕਰ ਸਕਤੀ ਹੈ ਤੋ ਹਰ ਇੱਕ ਕੋ ਆਪਣਾ ਕਿਰਦਾਰ ਅਦਾ ਕਰਨਾ ਹੈ ਐਵਰੀ ਵਨ ਹੈਜ਼ ਟੂ ਪਲੇ ਦੇਅਰ ਪਾਰਟ ਨੋਟ ਜਸਟ ਦਾ ਬਲੇਮਿੰਗ ਗੇਮ ਔਰ ਕੰਪਲੇਨਿੰਗ ਗੇਮ ਫੋਰ ਈਚ ਅਦਰ
Say, sir, you gave an example of that plant earlier and something came into my mind and you gave example of the works of Dawat Islami. I said, those individuals who planted that plant in Pakistan, they know how to plant first and foremost. They know how to take care of the plant after it's been planted, meaning how much water you need to give, etc. I said, currently parents, they try to nurture the child. Okay, for example, this plant in front of me, they put water over it. But is that water actually landing on the plant or is it missing the plant? Meaning you're trying to nurture the child, but what you're saying to the child, is it actually correct for you in the way to nurture that child? This is something that we should take on board. Another point, Sayyidah, that was mentioned, that parents, they should share their experiences and the minor mistakes of their past with their children so that the children can save themselves from committing the same mistakes. So parents, they should share their mistakes that they've committed in the past, minor mistakes, with their children. For example, the habit of smoking, for example, share with the kids that, you know, I used to be a smoker, but alhamdulillah, I've left that path. So don't go down that path yourself. So give examples, I used to do this, but now, alhamdulillah, this was a wrong path. You know, this was any other minor mistakes that we would do.
Bolega aapne to try kar liya, let me try and then I'll leave it. So main isme ek chota mera weak opinion ye hai ki bagair uske agar explain karte to zyada behtar hai. Ye mera agar aap qabool farma le. Kya kehte hain Iftikhar bhai? Iftikhar bhai teacher bhi hai aur aisa jo hai na wo
if they find that information they can say dad you try.
Let me try first.
You've done it.
So you do according to the
experience wala chalega.
Area you live in. When experience inshallah experience but telling the minor mistakes that a common person would make as a parent that and then as a child that no don't follow in these footsteps or if you know anyone any incident that you remember there's written waqiat that a person who was an heroin addict what happened to him etc mention these to the children that this is the consequences of the one who does this act so in that way inshallah this can improve them another message is sir I mentioned this twice I think in this silsila as before is do not straight away reprimand your child and how you reprimand your child how you tell your child off that will play a vital role in the child's upbringing if a child commits a wrongdoing in front of you straight away you'll shout out his name you know many individuals will swear and then you'll tell your child don't swear swearing is not a good thing and then you're swearing yourself one thing and then you feel heartbroken that he's my father and he swore you know he's told me off in such a way such a harsh way and I mentioned regarding the sandwich method before as well So if that method is applied in our houses, praise the child. For example, if a whole week, say, sir, the child has been good. All week he's been good. It's just, for example, on a Saturday, because school's off, he done something which he shouldn't have done. But he's done good all week. Now, will you shout at him so much just for that one minor act? This is what you should do. Praise him, say, for example, Zaid, you've been good throughout the week. This is praising. You've been good throughout the week. And, you know, I've been very happy with you. So now you say, okay, my father's happy with me. But today what you did, this was wrong. So now you're telling him that, you know, what you did was wrong. So the child will understand, oh, he's happy with me, but today he didn't like what I did. Okay, now I understand this was wrong. Then again, praise him. Praise him again. But what I want you to do from next week, however you were, the start of the week, be good again. Start with praise, end with praise. In the middle, This is where you nurture the child when you give him tarbiyat and say, Putra, this was wrong. This is what you should do. This is what you shouldn't do. And inshallah, you can work your way forward.
So what you call this sandwich?
The sandwich method.
Sandwich
method. The bread on top, bread underneath. The salad is where you...
Ice cream method bhi hota. Bachcho ko ice cream pasand hoti hai.
I think of that, inshallah.
Ice cream method, chocolate method. Bade method hai bachcho ko samjhane ke. Baat aapne bahut logical ki hai. Ki jo tarbiyat karna chahte, pehle matter karta unki apni tarbiyat kya hai. Ab jaise aapne plantation ki baat ki hai. आप पत्तों पे पानी देने से कुछ भी नहीं होगा. असल में तो रूट्स में पानी दिया जाता है. जड़ में पानी देने से जो है इनकी ग्रोथ होती है. ऊपर पत्तों पे पानी देने से कभी भी कोई फर्क नहीं पड़ता है. हमेशा जड़ों में दिया जाता है. तो ये देखा जाता है कि बच्चे ने काम क्यों किया था. व्हाट्स द रीजन बिहाइंड इट. क्या वजह थी. कैसे इसने लिया. अगर बच्चे ने कोई बात कर भी दी है डायरेक्ट चले जाएंगे नहीं. पहले मालूम तो कर लें. देख तो लें हुआ क्या है. डेलिबरेटली किया है अनडेलिबरेटली किया है. उसको पता नहीं था. चाबी रखी आपने बच्चे पे शोर किया तूने. अब उसको पता ही नहीं था. उसको वालदा ने कहा था चाबी उठा के रख दो और आपने बगैर पूछे कर दी आगे पीछे कर दिया बच्चे को. सो एवरीथिंग डिपेंड के हाउ यू बिहेव और हाउ यू एक्ट हाउ यू रिस्पॉन्स.
इसमें यू नो व्हाट हैपेंस इज दिस से सब यू नो व्हेन यू हैव टू सिबलिंग्स एंड अ पेरेंट दे डोंट वांट टू से बिकॉज़ दे विल प्रोबब्ली हर्ट द अदर पर्सनस फीलिंग. Every parent has a favorite child. And one way to find out, I'm not saying do this, but you know, if one child falls down the stairs, if you got two children, because I'm Zaid and Bakr, and Bakr is your favorite, if Zaid falls down the stairs, who's not your favorite, you'll be like, oh, again. And you know, you'll be like, if Bakr falls, who's your favorite, oh, my child.
Mera bachcha,
yeah, you'll run towards him. So this, you can differentiate between that. You can differentiate between that. And but the same love, it should be equal love.
I see.
It should be equal love. You know, if you give him a chocolate, give him a chocolate. And you give him, you know, tarbiyat should be done similarly. And don't just show love and affection. A child feels this. A child feels this in his heart that, you know, he's paying more attention to him than he's paying attention to me. This can be discussed further as well. But
Ji Iftikhar bhai, kya farmate?
Ji Shah sahab, mashallah. Muneeb Shah sahab was making some very good points regarding that when you have two children, try to treat them equally, they do feel it. They're very clever. They realize that father, mother, they're showing one child more love, more affection. If they're similar age, then they fight and over every little matter. But going back a little bit more, when we were talking earlier regarding parents' duties and responsibilities, a lot of families, like Irfan Bhai mentioned as well, the father, he's kind of just assumed or thinking that my responsibility is just to earn and bring the money into the house. Whereas it's mentioned that the child, when he's young, father should spend so much time with him that as he starts to reach the age of 9, 10, he classes his father as his best friend. If your son was asked, or the daughter was asked, that who is your best friend? If they reply, my dad, that's an amazing achievement in itself. That he says, my dad's my best friend. I like being with him. He takes me places. He takes me masjid. He takes me to the trips. If you've achieved that and he's 10, 11 years old and he says, I like going with dad, father's the best. Now, here you have achieved something amazing. Why? Because when you come to the house, they want to be with you. They run and they come towards you. Whereas if you enter the house and they scatter, that's a sign already that you haven't achieved that. That's number one. The second thing I would like to add to that is, it's a team game. Mm-hmm. A lot of the problems that happen is that father says, son, you can't watch the TV. He leaves the house. Mother says, koi gal nahi, watch it. Now, here is the big, big error that you've made.
It's a root cause.
Root cause. Big error. If mother has had to go at him, father, stay a bit quiet now. Yes, he was your ladla, but stay a bit quiet and back up the mother. Back up the mother. You'll notice that where children find the loophole, as we say, they're like sharks that can smell blood. You think that's a quick fix? That he's done something wrong, instead of sitting him down and explaining to him, your anger is such that I strike him and I'll hit him and problem solved. No. First, you need to go through the process and explain to him that this glass that you dropped over here, it was a mistake that you made because you were messing around the table. What about if it was hot? What about if you burnt yourself? And then maybe explain to him that, look, somebody that burns themselves, their skin, it becomes like this. He'll realize that's something dangerous. Now, if he does spill by accident, now you grab him and you start shouting and yelling at him, it was an accident. Now, the next time he makes a mistake, he will hide it from you. He'll go into the kitchen, accidentally drop the plate, he'll look around. If a dad finds out, mom finds out, I've had it. So he won't even tell you. Now, you're assuming that somebody else has broke it. Whereas if you had explained to him that if you make a mistake, just be honest. We're pleased with that. Just tell us who has broke it, who has damaged it. The other day, Shah Sahib, I had an itr bottle. And all of a sudden appeared in my shoe. How's this itr bottle got in my shoe? And the children, the mother of my children, she asked in the house. And one of them, he owned up, he said, yeah, I picked up dad's itr bottle and I bought it. He said it looked nice. And I thought I'd play with it for a while, roll it around, and it ended up in the shoe. But his mom, she said, well done for being honest. And he's like, whoa, I did something like that. I've been praised for being honest. But this is one way of making them tell the truth. So if they do something wrong, then encourage them to admit that they've made the mistake. When they come back from school and they have done something wrong, if you're close with them, they will tell you. And they will tell you in a way that they trust you to help them. But when they don't trust you, they'll hide it from you. And when they hide it from you, then it's like a maze trying to find out what really happened. So the point that I made at the start is that while they are this age, become their friend. And play with them, give them time, and they want to be with you, inshallah.
Here's another scenario, Iftikhar bhai. There is a way to make them admit the thing. Even the child come and say, tell me the truth. He's telling you the truth. No, tell me the truth. Tell me that too. No, this is wrong. अब उसको पता है कि इनको सच भी बोलोगे तो नहीं, अब उसको पता निकलना कहां से, अब वो बोलेगा झूठ. और क्योंकि हम बचपन में खुद जो है वाली साहब झूठ बोलते थे, उन्होंने बच्चे की बात को सच मानना ही नहीं है क्योंकि खुद जो झूठ बोलकर आते थे, तो उनको पता था कि यार मैं भी झूठ बोलता था, आप बच्चा सच भी बोल रहा होगा, लेकिन क्योंकि खुद ये काम करते थे तो बच्चे पे एतमाद नहीं करते. तो बच्चा जब सच भी बोलने लगता है तो कभी कभी माँ बाप उसको इस एंगल पे ले जाते हैं कि वो फिर सच बोलना छोड़ देता, कहते सच बोलता सुनते ही नहीं है.
True.
तो मेरे को और जो है वो शामद आते बोले ठीक है जी ऐसे ही निकलना है. अब वो फिर बोलेगा नहीं मैंने किया ही नहीं है, मैंने किया ही नहीं. बोले सच बताओ, ये बता रहा हूं मैंने नहीं किया. तो अब यहाँ पे प्रॉब्लम आती है कि हमें उसको एडमिट भी कराना है तो प्यार और मोहब्बत से कराना है. अच्छा, बहुत सारी चीजें हैं इरफान भाई के, देखें इस्लाम शुरू से हमें गाइडलाइन दे रहा है, कीप अ बेस्ट नेम, कीप अ गुड नेम. ये भी राइट्स में से जो है वो बच्चे के है कि तुमने बाप को बेटे का अच्छा नाम रखना है. फिर एक और जो है जो आजकल मतलब इस पर इंपॉर्टेंस ही नहीं दी जाती है, वो क्या है, आजान देना. और पता ही नहीं है गुट्टी देना कोई चीज किसी बुजुर्ग की पाए क्या, ये इसके अंदर हिकमतें हैं, इसके अंदर बहुत सारी इस्लाम की हिकमतें हैं. और इस्लाम ने ये बताया है कि ये चीजें हैं जिनसे बच्चे के अंदर अच्छी क्वालिटीज और जो है आगे जाके बच्चा जो है वो अच्छा जो है वो बनेगा. लेकिन ना नाम होता है ना अजान होती है, जबकि मेरे आका अलैहि सलाम सीधे कान में द राइट ईयर अजान एंड लेफ्ट में काम उल सिबियान बीमारी आलिमा, इससे जो है वो बच्चा महफूज हो जाता है, लेकिन वो अजान देनी आती नहीं है. नाम वो भी छांट के फुप्पो ने गाया, रखना ही रखना है. वो नाम का डिक्शनरी में मतलब नहीं है. बहुत से ऐसे नाम है, बच्चा बड़ा हो गया उसके बच्चे हो गए, वो कहते ग्रैंड फादर बन गया, उसके पूछते ग्रैंड सन व्हाट इज द मीनिंग, पता है उसको अपने नाम का ही मतलब नहीं पता, डिक्शनरी खोलते उसमें भी मतलब नहीं है. तो भाई ऐसे नाम क्यों रख रहे हैं जिसका मतलब ही नहीं है. अजान दें, फिर गुट्टी, उसकी भी इंशाल्लाह हम फजीलत सुनते हैं कि ये क्यों इस्लाम ने हमें बताया है कि ये सारी चीजें बच्चों की तरबियत का हिस्सा है.
बिल्कुल शाह साहब, है बच्चियाँ का हक भी है कि जो बच्चे पैदा हों जितनी जल्दी हो सके जिन्नी जल्दी उन्होंने दिखाने अजान दो, वरना बच्चे बीमारियों का शिकार हो जाएंगे. अजान ताखीर नहीं करनी चाहिए. ऐसे तरह सानू चाहिए कि मुस्तहब उत्ते भी अमल करिए कि चार दफ़ा अजान, तीन दफ़ा इकामत, ऐसे तरह जिन्नी जल्दी हो सके. और अच्छा नाम जिंदा अच्छा माना है, और सब तो प्यारा थे मीठा मुहम्मद नाम बना रखे. हदीसे पाके जो बड़े फजाइल आए ने, सरकार ने फरमाया थोड़ा की नुकसान है अगर थोड़े घर एक दो तीन मुहम्मद हो. यानी बाद लोग इफ्तिखार भाई फरमा रहे थे ना, असी कहने यूनिक नाम होए, ऐ ते साडे खानदान च पहले भी हैगा, सारे बच्चों का नाम ही मोहम्मद
यूनिक ही नाम रख देते हैं. और बॉसो का नाम वो कहते हैं यूनिक नाम है, क्या नाम है, नाम ही यूनिक है.
और सिर्फ नाम ही यूनिक होता है, हालांकि उनका कोई मतलब अच्छा नहीं बनता. ठीक है तुम यूनिक रखना, बाद लोग फिर मुजहका खेल भी नाम बन जाता है हसन वाला बाद. ऐसे तरह मुफ्ती अहमद यार खान फरमाते ने बाद दफा साढ़े यहाँ बंदे के मुताबिक नाम नहीं होंगे, बंदा बिल्कुल काला कलोटा और नाम होंगे यूसुफ खान, बाल गालों ने एक नहीं आंदी, मसला एकदम नहीं पता, नाम की जी मोहम्मद आलिम. ऐसे तरह किसी का नाम की रखा हुआ
काम खान होता है
साढ़े तरह. हालांकि अरबी च हर चीज की वजह है, महीनिया के नाम ने ना वेखो रबी उल आखिर रबी उल सानी, ए बहार के महीनिया च आए इनका नाम रबी उल आखिर रबी उल सानी रबी उल अव्वल. ऐसे तरह जो पानी जमदा सर्दियाँ जुमादल उला जुमादल उखरा, वो इस महीने के भी नाम इस तरह हो गए.
मुझे याद आया हमारा एक दोस्त था, तो वो क्या बोले उसका नाम था मंगू. बड़ा हो गया जी, मंगल के दिन पैदा हुआ था तो मंगू नाम रख दिया था। अब गौर करें कि क्या मतलब क्या लॉजिक है, क्या है, बस कोई आता है कोई ये नाम रख दिया, कोई वो नाम रख दिया, मतलब कोई सेंस नहीं है।
सही बात,
इस्लाम ने हर चीज के बारे में गाइडलाइन दी।
सही बात, और ना ऐसा तोहफा है शाहजी, तुझे देखो बच्चा हर वक्त अपने नाल रह के सारी जिंदगी उन्हें नाल रहता है, अगर उन्हें बुरे नाम तो कोई पुकार रहा है वो शर्मिंदा होगा, यार अब्बा कुछ चंगा ना नहीं तेन मिलया सी, वो अब्बे नु ब्लेम करेगा सारी उम्र, काश मेरा ना ए ना रख दे। अगरचे बुरा नाम अगर मिले उलमा तो बंदा पूछे कहंदा बाना सही नहीं, वो चेंज कर देना चाहिए। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम भी जब पता लगता सी कि नाम दा अच्छा माना नहीं चेंज कर देने सी। खुद मौला मुश्किल कुशा रदी अल्लाह तआला अन्हु ने जदों हजरत मौला हसन रदी अल्लाह तआला अन्हु दा नाम रखना चाहिया सी ते आपने फरमाया दा नाम हसन है, सरकार ने नाम अता फरमाया सी, इस वास्ते अच्छे नाम रखने भी चाहिए ने। बल्कि इत्थे मैंशन करदा चला सानू चाहिए कुनियत भी असी रखिए, यह भी सुनत है। बच्चे का नाम हले बच्चा पैदा ही होया कुनियत रख दो कोई हरज नहीं, एक दिन के बच्चे की भी कुनियत रखी जा सकती है और एक बड़ा अच्छा तरीका है। अक्सर तुम्हें देखा होगा उलमाए किराम के नाम कुनियत होंगी, सानू सुनत जिंदा करनी चाहिए। अमीर अल सुन्नत माशाल्लाह उन्होंने खुद भी अपनी कुनियत रखी, अबू बिलाल दूसरे की कुनियत रखना भी पसंद फरमाते हैं, सानू भी चाहिए। मदनी चैनल के नाजरीन भी अगर चाहते कोई अच्छा नाम, कुनियत रखने का तरीका बिल्कुल आसान है, जिस तरह तुहाडा बच्चे का कोई नाम है बिलफल बिलाल तुम अबू बिलाल रख लो, अबू लगा के कोई भी नाम रख लो, जरूरी नहीं कि वो तुहाडे बच्चे का नाम होना ही चाहिए। इस तरह इस्लामी बहनों ने साड़िया वो उम्मे फुलां मसलन उम्मे अब्दुल्ला यह नाम रख लैन या उम्मे हमजा जो भाई अच्छा लगे, तो इन बहुत अच्छी गल है। बाद दफ़ा असी देखो हया वाले बंदे हैं, बाबा जान ने सानू हया तालीम फरमाई है, तो इस्लामी भैन के नाम लेना मायूब लगता है बाहर जाके, तो अगर उम्मे फलां बिनते फलां होएगा ना तो ज़्यादा अच्छा होंगे। जैसा कि मदनी चैनल से भी माशाल्लाह देखते हो तुम,
अपने वालिद का नाम मैंशन करते हैं, भाई का मैंशन करते हैं, ये भी बेहतर है,
हया दे ज़्यादा करीब है। और आखिर तो यह पॉइंट अर्ज करांगा कि देखो असी बच्चों की कोई कमजोरी देखिए ना खुद पॉइंट आउट करांगे दोस्त बन के, तुसी बड़ा अच्छा बर्गर मैथड भी सुनिया, आइसक्रीम मैथड
भी थोड़ा सैंडविच अभी बर्गर आएगा,
हां अभी आइसक्रीम मैं दसना चाह रहा, आइसक्रीम मैथड किस तरह मिसाल के तौर पे ठंडी गल दसो और मीठी दसो, जी आइसक्रीम होंदी है ना असी शाउट करके दसांगे, बच्चा साडे रवैये नु देख रहा कि अब्बा शाउट कर रहा, उन्हें गल समझ नहीं आ रही सी कह की रहे हैं। ऐसे तरह पहले बड़ी अच्छी तवज्जो दिलाई, अच्छी उनकी तारीफ करो, फिर वो गल नु रियलाइज करेगा। ऐसे तरह मसलन बच्चे ने ग्लास तोड़ दिता शीशे का, जाहिर हाथ लगा अगर टूट गया, असी शाउट कर रहे हैं ना बच्चा समझेगा वेखो क्योंकि मेरी अहमियत घट है, एक पाउंड का गिलास ही इनकी अहमियत ज़्यादा है, हूँ बच्चा टोदा खुदा ना खास्ता दिल में बुगज बिठा लेगा कि अबू मेरे ना प्यार नहीं करता, ही हेट्स मी दिस दैट, वो थोड़ी गलबन शुरू तो ही रोंग तरबियत कर दी, हूँ तुम कोई अच्छी गल भी दसोगे ना वो कहेगा दुश्मनी जी मैंने दस रहा होगा और तुम्हें प्यार नहीं फिर करे। ऐसा बच्चे आहिस्ता आहिस्ता दूर हो जाते हैं और सानू चाहिए कि बच्चों दोस्त बनाइए, वरना अगर असी अपने बच्चों को खुद दोस्त ना ना बने बाहरों अजीबो गरीब किस्म के दोस्त लभ लेंगे, फिर असं कहेंगे फलां छड़ इनू छड़, वो फिर छड़नगे नहीं, वो कहेंगे अब्बा तो मैं इंजॉय नहीं करता अब्बे की कंपनी, बाहर वाले बच्चे सही ने और वो खतरनाक ने पता नहीं की सिखाएंगे। इस वास्ते बच्चे की सोहबत भी चैक करते रहो कि बैठता है कि उठता है, ताकि जी तुम तरबियत कर रहे हो बाहर जाके सारी वो जीरो ना हो जाए, उनकी सोहबत भी चैक करते रहना जरूरी है साढ़े वास्ते।
सही फरमा रहे, एक फ्रेंडली माहौल होना चाहिए,
बिल्कुल
बच्चा खुद बोले कि मेरा सबसे बेस्ट फ्रेंड जो है ना मेरे वालदैन, उनके पास आए उनसे बात करें। अच्छा एक एक दो चीज़ें और भी हैं इंशाल्लाह, और उसमें मैं चाहूँगा देख बच्चों को बहुत कुछ सिखा रहे हैं, तो बच्चा जो बोलता है पहला, हालांकि ये पहला लफ्ज़ तो ला इलाहा इल्लल्लाह बोलना चाहिए उसको, अल्लाह अल्लाह जो है वो उसको बोलना चाहिए, लेकिन एक और चीज़ है कि दुरूद पाक, हमारा बच्चा पता नहीं क्या कुछ बोल रहा है क्या कुछ पढ़ रहा है, कहते बाबा आप ये याद रखिएगा जिस बच्चे की घुट्टी में दुरूद पाक होगा ना उस बच्चे की नेचर में और आम बच्चों की नेचर में जमीन आसमान का फर्क, यू कैन चेक, जो बच्चा रोज आना एक तस्बीह दुरूद पाक पढ़ता होगा और जो नहीं पढ़ते आप उनके अब आप फर्क देख लीजिएगा, जिसके घर में दुरूद पाक पढ़ा जाता है और जिन घरों में कुरान पाक की तिलावत और दुरूद पाक नहीं पढ़ा जाता ना उनमें बहुत फ़र्क होता है। तो ये भी एक रखें इस्लाम एंड चिल्ड्रन के हवाले से कि अपने बच्चों को बचपन से ही ये जो हमें मैसेजेस मिलते हैं ये क्या है, हमने इनकरेज क्यों कर रहे हैं, यकीन करें पूछें उनके घर में जाके हाउ मच ब्लेसिंग्स दे आर गेटिंग, हाउ मेनी मर्सीज दे आर गेटिंग, इतना उनके घर के अंदर यार बच्चा नमाज पढ़ रहा हो माँ बाप के सामने, बच्चा अदब कर रहा हो, बच्चा दुरूद पाक की तस्बीह कर रहा हो, माँ बाप का दिल मदीना मदीना नहीं हो जाएगा। तो ये वो चीज़ें हैं कि जो इस्लाम हमें जिनके बारे में गाइड करता है।
जी सर साहब, यू मेड अ माशाल्लाह ब्यूटीफुल पॉइंट देयर इन रिगार्ड्स टू द अपब्रिंगिंग ऑफ अ चिल्ड्रन एंड फ्रॉम द चाइल्डहुड मेक अ हैबिट ऑफ रिसाइटिंग दुरूद एनी अदर अज़कार दैट वी शुड डू But first he says, sir, the parent must start this himself. You can't expect a child, you say, read durood, and I said, you leave and you don't do it yourself. So whatever you say to the child to do, you must do this yourself. And says, a few points were mentioned, and there's a point I had written down as well, that in every situation, it says, treat your children as though you are their advisor, not their boss. Treat them as you are the advisor, not their boss.
Ek lafz aur add karne, boss ka big boss. Shayad zyada suit kar jayega. Boss to normal bhi hota na. Ab aap to big boss hote hain.
And as you give an example, say, sir, that, you know, tell me the truth. You know, when you demand something, now you're acting like a boss. So when you're advising someone, say, sir, the method can be applied that you make them agree with yourself. That do you think what you did was right? And if it was no, then ask them, like, what do you think we should do in the future if you were not to do this? Then, you know, liaise with them, speak with them on their level, and inshallah, this is advising them, okay, you know, this was wrong. So next time what we'll do, you know, we will refrain from this act that you just did. And there's a famous quote, says, I can't remember whose it was, that don't become too sour that they spit you out. And don't become too sweet that they swallow you. Become the perfect taste for them that, you know, they keep it in the mouth and they chew that, you know, mashallah, this is good. So this gives such a tarbiyah that they don't think it's too hard for them, and don't be too lenient with them that they think, oh, I mess around, I'll get away with it. So these things which we can implement in our household
as simple hone hame gumanate hain aise na hoye hame gumate bas na to wohi baat hai ki tarbiyat waqi jo hai na wo count karti hai aise isme bahut sari cheeze hain bacche ko bachpan se ek aur bhi hamdardi karna sikhaye hamdardi ka factor badon mein hi nahi hai to bachchon mein kahan se aayega ye kaise hoga agar koi gareeb dikh raha hai koi dikh raha hai uski izzat e nafs bhi majhoo ye bhi bacche ko bataya jaye कि नहीं बेटा हमने किस तरह मदद करनी है भाई आपके अपने रिश्तेदारों में मे बी फुप्पो मे बी चचा मे बी आंटी एनी वन अल्लाह हैव ब्लेस यू सो मच इफ यू वांट टू हेल्प अदर हेल्प देम इन सच अ वे दैट डोंट फील लोगों के सामने उनको शर्मिंदगी ना हो फिर अपने बच्चों को भी गाइड करें कि बेटा इस तरह करना है मिसाल के तौर पे होता है मदनी चैनल आपने डोनेशन देना है या किसी मस्जिद में देना है बच्चे को बताएं कि इसके बेनिफिट बचपन से ही बच्चे के अंदर हमदर्दी का जज्बा पैदा करेंगे तो आगे जाकर इंशाल्लाह बच्चा भी हमदर्द बनेगा
जी शाह साहब मेकिंग हिम एज दे से शेयरिंग इज केयरिंग इज द वर्ड दैट दे यूज इन स्कूल मेकिंग हिम लर्न हाउ टू शेयर बिकॉज़ ही विल ग्रैब एवरीथिंग ऑन द टेबल पुट इट नेक्स्ट टू हिमसेल्फ एंड द रेस्ट ऑफ द चिल्ड्रन ऑन द टेबल They'll be looking to see what do we do. So you have to learn how to share. And that's when on a special occasion, it's his special day, but he carries or she carries the box around given to others. They realize that giving to others puts happiness into people's hearts. And also Muneeb Shahsa mentioned a very good point there. And also you were saying earlier that it's a very fine line. You can ask them to speak the truth and believe them, but don't go to the extreme. That you believe everything that they say. Now everything that they're saying, you believing, you accepting. They're saying the teacher, he done this wrong. Yeah, the teacher's wrong. They're saying school, they done this wrong. You believing that as well. There are many parents that you come across that everything that the child says, they take it. They accept it. Yeah. That my child, he can't never lie. He's not an angel. My child, he can never do wrong. He's not somebody that, you know, is protected from all that. Now if the teacher is saying that he's misbehaved, if the school is saying that he's misbehaved, my child doesn't do that. Is your child in front of you all the time? In front of you, he's going to behave, he's not going to mess around. But outside, is it the same child? A lot of the time, he's not. Also, when the father's out and about, now why is normally the child close to the mother? He sees the mother cooking, cleaning, helping him, picking things up, ironing his clothes. So naturally, he gets close to his mother. He doesn't see outside his father in the cold doing taxi. He doesn't see his father in the factory standing 8 hours in a line doing some work. He doesn't see his father going outside and doing all the difficult stuff. So what happens is that he thinks his father's not there. Now the mother, she has to hear explain that where is your father? Your father's doing all of this to protect you, to give you something better. Now when he sees his father come back, and he takes his shoes off. You want to say, Father, look, I'll put your shoes away. Father calls out the name, and what does the Mahal of Dawud Islami teach? Say, Labbaik. Now that'll put happiness into his heart straight away. Dad, look, don't worry, I'll take your bag, I'll put it away for you. Your coat, don't worry, I'll take your coat. Now, how is he going to do that? It's because if the mother has told him that your father is doing all these things for you. Mm. He spent outside not because for himself, he's doing it for you to pay the bills, to do get you the comfort, to bring you the ease. So when the father does come inside, they all of a sudden they realize the status of their father, they pause the TV, they switch everything off. But that's not normally the case. The father walks in, he's had a dreadful day, he's tired, he wants to sit down, and now the children, they go off on one. They're jumping on the sofa, they're jumping on him, they're throwing his bag around. Now he's going to obviously explode. Now in this situation, when he explodes, you're going to say to the mother, is that what you've been teaching him all day? And the mother, she's going to say a few words back. The children think, that's it, mom, dad, fighting, we carry on. So going back, the mother has got a very, very important role to play. Because we always hear, we say, Ma ki shaan, which is no doubt. But we have to teach them, father is something as well. Father, he has status. He's not just the, what do you call it, cash point, is he?
ATM card.
You press simple a few word. Buttons and dad, money here. Dad, I need to go somewhere here. Father's not that. Father has a lot of... His father's mentioned that, look, the wars of the parents are accepted. Now, when parents, they get fed up, they shouldn't utter or say words, because there are certain duas that accept, like a dua of an oppressed person is accepted. Dua of a traveler is accepted. That's why we say travel a madani kafila. You got problems, your dua is accepted. Travel. And also the curse of a father for his son is accepted. And unfortunately, Shah Sahib, you hear that parents, fathers have reached such a position, and their children that are 13, 14, 15 have made their life a misery for them. They're answering back to them. Now they're a bit bigger, aren't they? Their arms are, you know, their chest is out. And now they've grown taller physically. So they're looking in their father's eyes. What are you going to do?
Allah.
You know, the father's life has become difficult. Children not listening. He comes home after a tough day. And they say comments back to him. They're rude to him. So father might utter words or curse them. Now that dua might get accepted.
Allah.
Or it will be accepted. Now for the rest of that life, that child is not going to be successful, is he?
Yeah.
If the father's cursed him. So you have to be very careful. The father has to be very careful to control his tongue in this situation and not curse the children. And the child has to realize that this is my father. He's not a slave. He's my father. I have to have respect for him. I have to love him. And what he says, I have to listen to. So this is all going to only work if you have the environment of madani mahol in the house, mother, father, children all sitting down and learning Islam from a young age. It's not going to be the case that you click your fingers and all of a sudden the memory cards are going to go in and the data starts kicking in and it's going to start becoming good. You nurture them up as they
take
get older.
Time.
It takes
take
time.
Times always. And always remember the Prophet sallallahu alaihi wasallam said, father is the middle door of paradise. Jannat ka darmiyani darwaza hai. Apne walid sahab ki jo hai na wo dua lene wale bane, baddua lene wale na bane. Na agar theek hai, koi galti ho gayi hai. Aapko kisne keh diya walid sahab ka, kiya kiya mere liye? What have you done for me? इतने बड़े जो होगा ये माँ बाप की वजह से ही था जो बोल रहे हो किस लिए ये ख्याल नहीं करते तो गिर जाते हाथ पांव टूट जाते होता छत से नीचे गए ऊपर सीढ़ियों से नीचे गिरते हाथ पांव टूटे हुए होते डिसेबल हो जाते हीटर पे गर्म पे हाथ लगा के हाथ जल जाते ये माँ बाप थे जिन्होंने आपको इतना बड़ा कर दिया और आज अपने आप को इतने बड़े समझे हुए ऐसा ना करें अपनी आखिरत दांव पे ना लगाएं बड़ा बड़ा जबरदस्त पैकेज है उसके बाद आपको बुक सेगमेंट भी दिखाएंगे इंशाल्लाह आइए पहले एक पैकेज देखते हैं इंशाल्लाह
Today, we have this mentality that we need to amass a lot of wealth, properties, etc. Why? So that our generations to come can benefit. This is why we do it. So if we've got one property, we strive to get another one, then another one, then another one. And I think to ourselves, we've got four kids, five kids, each of them will have a house, they live with ease. So we think about what is better for our offspring, for our generations, after we die. But do we ever think, how will they benefit us after we die? And not many people think about this. That you need forms of ongoing charity after you've left this world. Because once you've left this world, you're not going to be able to do any good deed. The actions, the deeds have stopped. They've terminated now. But you need to have in place certain avenues, certain ways where you're still being rewarded after you've left the world and you're in your grave. So we need to think, are our children such that when we leave, we'll be rewarded because of them? Have we taught them the Quran? Have we taught them knowledge of the religion? Do they know the ahkamat of the deen? Will they please Allah subhanahu wa ta'ala and His Messenger after I've left? If we have, then alhamdulillah, that's brilliant. If we haven't, then we need to get a move on. Because death can come at any time. And where we are amassing a lot of properties, wealth for our children so they can benefit, we need to also equally give time and thought to what will benefit us by means of them after we leave and we go to our graves.
MashaAllah. Beautiful Madani Pool from Kaleem Madani. Inshallah, it's now time for our book segment. And dekhte hain ki aaj iske hawale se kya hai.
The path of knowledge is the way to Jannah.
SubhanAllah, book of the day. Long time people are waiting for the English translation of Kanzul Iman. Now, Alhamdulillah, the efforts of Maktabatul Madina, the Department of Dawat Islami, and no doubt our Mufti Sahab, South Africa, Mufti Abdul Nabi Hamidi, his day and night hard work is mashallah. This Kanzul Iman Sharif has been translated into English. Very, very important. Bahut important hai ki hum kya pad rahe hain, kya samajh rahe hain. Bahut sare translation aise hain misguiding the people. But the best translation is this Kanzul Iman Sharif. Isko padhe, isko ghar mein le, iska English translation, alhamdulillah, Maktabatul Madina, the English version is in fact the translation of the very same Urdu Kanzul Iman. Aur ye yaad rakhiye, ye hamare Mufti Abdul Nabi Hamidi sahab, Damat Barakatum Laliya, Allah inko barkat ata farmaye, jinhone isko translate kiya English ke andar. Allah Taala hame apne gharon mein isko rakhne ki, isko padhne ki saadat ata farmaye. Maktabatul Madina se hadiyatan aap isko le sakte hain. Dawat Islami ki website par jaakar aap isko download bhi kar sakte hain. Free of cost hai download karna. Local jo hamara Maktabatul Madina ki branches hai, un pe aap contact karke inshaallah isko reserve kar sakte hain, apne liye book kar sakte hain. Koshish kare ki khud bhi padhe, apne bachchon ko bhi padhaye, apne aur apne bachchon ke iman aur aqeedah ki hifazat kare. The best translation is Kanzul Iman Sharif, is now alhamdulillah has translated in English version. Isko Dawat Islami se aap le sakte hain hadiyatan. Allah Taala hame Quran Pak padhne ki aur usko samajhne ki taufeeq ata farmaye. Ameen. Bijahin Nabi Amin sallallahu alaihi wasallam. Sallu ala al Habib sallallahu taala ala Muhammad sallallahu alaihi wasallam. Another segment, personality of the week. Aaiye dekhte.
The path of knowledge is the way to Jannah.
Personality of the week. Inshallah, today we will discuss the first Khalifatul Muslimin. Ba'da Zambiya Afzalul Bashar. No doubt is none other than Hazrat Abu Bakr Siddiq radiyallahu ta'ala anhu. Aaj inshallah unke hawale se kuch sunenge.
Subhanallah. Sahib, regarding the first caliph of Islam, Sayyidina Abu Bakr Siddiq radiyallahu ta'ala anhu, there are many virtues in regards to them that have been mentioned. They are the companion of the Prophet alayhi salam that spent several nights in a cave with them, and is mentioned regarding Abu Bakr Siddiq radiyallahu ta'ala anhu that Sayyidina Ali al-Murtaza radiyallahu ta'ala anhu was asked, who is the best person amongst the ummah after the beloved Rasul sallallahu alayhi wa sallam? Sayyidina Ali radiyallahu ta'ala anhu stated that it is Sayyidina Abu Bakr Siddiq radiyallahu ta'ala anhu. That the best person amongst the nation after the Prophet alayhi sallatu salam is Sayyidina Abu Bakr Siddiq radiyallahu ta'ala anhu. And for Sayyidina Abu Bakr Siddiq radiyallahu ta'ala anhu, Allah Tabaraka wa Ta'ala has stated that he is the companion of the beloved Rasul alayhi salatu salam and Thani Ithnain, i.e. the second of the two in the Holy Quran. So that companion who's mentioned in the Quran is Sayyidina Abu Bakr Siddiq radiyallahu ta'ala anhu. So these are few of the virtues of Sayyidina Abu Bakr Siddiq radiyallahu ta'ala anhu.
MashaAllah, Shah Sahib, I was reading and there's a beautiful narration of Thora Shah. Once the Prophet sallallahu alayhi wa sallam prepared food and he called the blessed companions radiyallahu ta'ala anhum, and the Prophet sallallahu alayhi wa sallam gave each of them a morsel each. But the Prophet sallallahu alayhi wa sallam gave Sayyidina Abu Bakr Siddiq radiyallahu ta'ala anhu three morsels. Upon seeing this, Sayyidina Abbas radiyallahu ta'ala anhu, he inquired, he asked, what's the reason for this, Ya Rasulullah sallallahu alayhi wa sallam? The Prophet sallallahu alayhi wa sallam said, when I gave the first morsel, Sayyidina Jibreel alayhi salam said, oh, Atiq, congratulations to
Subhanallah.
You.
Subhanallah, Subhanallah.
When I gave the second mosob, Sayyidina Mikail alayhi salam said, "Oh, Rafiq, congratulations."
Oh.
And the Prophet sallallahu alayhi wa sallam said, when I gave the third mosob, Allah azza wa jal said, "Oh, Sadiq, congratulations to you." Such is the rank of the first caliph of Islam, radiyallahu ta'ala anhu.
کیا بات ہے سبحان اللہ مسلمانہ دے سب تو پہلے خلیفہ تے افضل البشر بعد الانبیاء بتحقیق سیدنا صدیق اکبر اے او صحابی نے جڑے یار غار بھی نے تے یار مزار بھی نے اور ایسے خوش قسمت ہے کہ نبی پاک صلی اللہ علیہ وسلم دی اعلان نبوت تو پہلے بھی انہاں نوں رفاقت حاصل سی اعلان نبوت تو بعد بھی تے قیامت تک بھی حاصل رہے گی ایسی انہاں دی خوش قسمتی ہے اور الحمدللہ عزوجل انہاں دے بارے سرکار نے خود اپنی مبارک زبان تو ارشاد فرمایا جنہ نفع مینوں ابو بکر دے مال نے دتا کسے مال نے نفع نہیں دتا اور میں ہر ایک دا احسان چکا چکی ہاں سوائے ابو بکر صدیق کہ اللہ تعالیٰ ہی انہوں قیامت والے دن پورا بدلہ عطا فرمائے گا اے او صحابی نے جنہ دے اسی فضائل بیان کر دے لیے تے ساڑیاں شاید دن رات ہی ختم ہو جان گے پر آپ رضی اللہ تعالیٰ عنہ دے فضائل شاید ختم نہ ہون اور آپ دی ایک یونیک فضیلت آیا کہ آپ او واحد صحابی نے جنہاں دیاں چار نسلیں ہی صحابی نے والد صاحب بھی صحابی خود بھی صحابی آپ دے بیٹے بھی صحابی پوتے بھی صحابی
آئے ہیں
اور کیسی پیاری یہ یونیک فضیلت ہے اللہ پاک سانو انہاں دا حقیقی فیضان عطا فرمائے
سبحان اللہ بات ہو رہی ہے صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی پہلے خلیفہ ہیں سب سے پہلے کلمہ پڑھنے والے صدیق اکبر ہیں مردوں میں سب سے پہلے صحابی کہلانے والے صدیق اکبر ہیں سب سے پہلے مومن کا اعزاز حاصل کرنے والے صدیق اکبر ہیں سب سے پہلے کعبے میں خطبہ دینے والے صدیق اکبر ہیں قبول اسلام سے پہلے اور بعد ہمیشہ شراب سے دور رہنے والے صدیق اکبر ہیں اپنے ذاتی مال سے 40,000 دینار آقا کے قدموں پہ نچھاور کرنے والے صدیق اکبر ہیں بلال حبشی رضی اللہ تعالیٰ عنہ کو غلامی سے آزاد دلانے والے وہ صدیق اکبر ہیں میرے آقا علیہ الصلوۃ والسلام کو کندھوں پر سوار کرانے والے صدیق اکبر ہیں جن کے جو ہے وہ گود میں میرے آقا علیہ الصلوۃ والسلام نے آرام فرمایا وہ کوئی اور نہیں وہ صدیق اکبر ہیں غار میں 3 دن اور 3 رات آقا علیہ الصلوۃ والسلام کے ساتھ رہنے والے صدیق اکبر ہیں اپنے گھر کا سب کچھ آقا کے نام پر قربان کرنے والے اللہ کے راستے میں وہ صدیق اکبر ہیں اپنے کپڑوں کو پھاڑ کر غار کے سوراخوں کو بند کرنے والے صدیق اکبر ہیں سانپ کے ڈسنے اور تکلیف کو برداشت کرنے والے صدیق اکبر ہیں آقا علیہ الصلوۃ والسلام نے اپنا لعاب دان جن کی ایڑی پر لگایا وہ کوئی اور نہیں وہ میرے اور آپ کے صدیق اکبر رضی اللہ تعالیٰ عنہ ہیں ہجرت کے موقع پر آقا علیہ الصلوۃ والسلام کی خدمت کرنے والے صدیق اکبر ہیں حضرت صدیق اکبر ہر مشکل اور مصیبت میں میرے آقا علیہ الصلوۃ والسلام کے ساتھ کھڑے ہونے والے جو ہیں وہ کوئی اور نہیں میرے اور آپ کے صدیق اکبر حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ ہیں جن کی خدمات اور احسان کا تذکرہ خود میرے آقا علیہ الصلوۃ والسلام نے فرمایا ہے منکرین زکوٰۃ کا خاتمہ فرمانے والے صدیق اکبر ہیں قرآن پاک کو ایک جگہ جمع کرنے والے وہ کوئی اور نہیں وہ صدیق اکبر ہیں جنت کے 8 دروازے جنہیں ہر دروازے سے بلایا جائے گا وہ کوئی اور نہیں وہ صدیق اکبر ہیں بلکہ ایک بڑی پیاری حدیث ہے مفتی کاظم صاحب نے بیان کیا تھا کہ میرے آقا علیہ الصلوۃ والسلام نے فرمایا ہے کہ ایک بندہ ایسا ہے کہ جب وہ جنت میں داخل ہوگا تو جنت کے ہر گھر سے جنت کے ہر محل سے ہر بالا خانے سے جنتی اس کو پکار کے کہیں گے حضرت ہمارے گھر میں بھی تشریف لے آئیے حضرت ہمارے گھر میں بھی تشریف لے آئیے جیسے آج ہوتا ہے کوئی نیک پرہیزگار بندہ آتا ہے حضور تھوڑے دیر ہمارے گھر میں آ جائے برکت ہو جائے گی تھوڑے ہمارے گھر میں آ جائیے قدم آپ کے آ جائیں گے بیڑا پار ہو جائے گا جنت کے ہر بالا خانے سے ہر جنتی جس کو بلائے گا کہے گا میرے گھر میں آ جائیے صدیق اکبر رضی اللہ تعالیٰ عرض کرتے یا رسول اللہ صلی اللہ علیہ وسلم وہ تو بڑا خوش نصیب بندہ ہوگا میرے آقا علیہ الصلوۃ والسلام نے فرمایا جی ہاں صدیق اکبر بڑا خوش نصیب ہے اور وہ کوئی اور نہیں وہ تم ہو وہ صدیق اکبر رضی اللہ تعالیٰ عنہ ہیں یہ وہ صدیق اکبر ہیں اسی لیے کہتے ہیں ہر صحابی نبی
جنتی جنتی
ہر صحابی نبی
جنتی جنتی
اور صدیق اکبر رضی اللہ تعالیٰ عنہ تو سب سے اول جو ہے کہتے ہیں کہ سب سے اول جو ہے وہ خلیفۃ المسلمین ہے اور یہ یاد رکھیے گا ان سے محبت جو ہے وہ بیڑا پار کرائے گی اپنی محبتیں یہ جو اولاد کی تربیت ہو رہی ہے ان میں ایک چیز اور ہے اسلام اینڈ چلڈ جو ہے اسلام کہتا ہے کہ اولیاء کی محبت دلوں میں ڈالیں صحابہ کرام کی محبت دلوں میں ڈالیں انبیاء کرام علیہ السلام کی محبت دلوں میں ڈالیں یہ بھی ہمارے اسلام نے ہمیں بتایا ہے کہ ہمیں اپنے بچوں کی تربیت اس زاویے کے اندر کرنی ہے اس ڈائریکشن کے اندر کرنی ہے لیکن آج وہی بات ہے نہ ہمیں بزرگان دین کے بارے میں پتہ نہ ہمیں صحابہ کرام کے بارے میں پتہ نہ ان کی عظمت کا پتہ نہ ان کی شان کا پتہ یہ یاد رکھے ہر صحابی نبی جنتی جنتی ہے ہر صحابی کے بارے میں ہو سکے جن جن کے بارے میں پتہ ہے اپنے بچوں کو بتائیں ان کے بارے میں انشاءاللہ آپ دیکھیں گے جب ان کی محبت آپ کے بچوں میں آئے گی ان کا بھی بیڑا پار ہوگا اور آپ کا بھی بیڑا پار ہوگا. آمین. بجاہ نبی الامین صلی اللہ علیہ وسلم کلام کی فرمائش آئی ہے, کچھ کلام بھی سنتے ہیں. عدیل بھائی انشاءاللہ کچھ کلام سنائیں گے انشاءاللہ. سننا انشاءاللہ. چلیں جی دیکھتے ہیں.
The path of knowledge is the way to Jannah.
Today, آج انشاءاللہ آپ کو مینشن کریں گے سلیپنگ, سونا کیسے. ایسے بیٹھے بیٹھے کرسی پہ سو جاتے ہیں, کھڑے کھڑے لوگ بولے کھڑے کھڑے بہت سے سو جاتے ہیں. سننا سنت کے مطابق سونا کیسے ہے, اس کے حوالے سے آج کچھ آپ کو مدنی پھول دیں گے. میرے آقا علیہ الصلاۃ والسلام نے فرمایا, جس نے میری سنت سے محبت کی اس نے مجھ سے محبت کی, اور جس نے مجھ سے محبت کی وہ جنت میں میرے ساتھ ہوگا. تو سنت سے محبت کریں انشاءاللہ جنت میں انشاءاللہ داخلہ ملے گا. جی منیب بھائی کیا فرماتے ہیں؟
یہ سے سب ریگارڈنگ سلیپنگ, دی سنہ آف سلیپنگ ایٹسٹرا از مینشنڈ شمائل محمدیہ that at the time of sleeping, the beloved Prophet Ali Salatu Wasalam, they would keep their blessed right hand under their blessed cheek. So this is one habit that we can do, that when we're sleeping, to act upon the sunnah of the beloved Ali Salatu Wasalam, keep our right hand under the blessed cheek. And they would recite this dua, Allahumma bismika amutu wa ahya, i.e. O Allah, I die and live with your name, I sleep and I awake. And when he sallallahu alayhi wa sallam would awake, he sallallahu alaihi wasallam would recite alhamdulillahi alladhi ahyana ba'dama amatana wa ilayhi an-nushur. So the sleeping one in particular, if we don't know this dua allahumma bismika amutu wa ahya, then we should try to learn this dua in attempt to follow the blessed sunnah of the beloved alayhi salatu wasalam.
Mashallah, iftikhar bhai.
Ji Shah sahab, a lot of the time we see you mention standing up and going to sleep, or wherever they are, they fall asleep. A lot of the time, the youngsters, they're going to sleep on their stomach, or they're going to sleep in the wrong way. To go to sleep on the right-hand side and facing the Qibla, this has its own benefits.
Okay.
And after that, if you go into any position while you sleep, that's a different matter. But you should try to sleep on your right side, facing the Qibla. Here, also you'll notice that scientifically, some reports suggest, because your heart's on top, it's easier for your heart to pump the blood around your body. There's many hikmah in sunnah. Bishop. But this is one of the benefits that you get. Your heart's on top. It's easier for the heart to pump the blood around the body. Plus, this way you're facing the Qibla as well. And you're getting the reward. If you make these intentions and you do this before going to sleep, remember, you're going to sleep for 7-8 hours anyway. Now, if you make the intention that I'm going to go to sleep according to the sunnah, now all of these 8 hours will be written as reward for you, as ibadat for you, inshallah, azza wa jal.
سبحان اللہ. سونے دی ایک سنت ہے سون دی, کہ جدو سو کے تسی اٹھو تے ادو مسواک کرو. نبی پاک صلی اللہ علیہ وسلم جدو گھر وچ تشریف لیاندے یا بیداری تو بعد جاگ دے یعنی کہ سون تو بعد ادو مسواک کر دے ہوندے سی. کچھ آداب وی عرض کردا چلا. سون لگیاں جدو بندہ سوئے تے بعد طہارت سوئیں ان شاء اللہ تعالیٰ اے بندے نوں ثواب اندے وچ بھی ملے گا, اے بھی مستحب ہے. ایسے طرح بندہ جدو جاگے تے ادو اگر مستحب وقت ہوئے, مثلا تہجد ٹائم جاگ گیا تے دو رکعت تہجد پڑھے طہارت حاصل کر کے, اور جس طرح کہ اپنے افتخار بھائی نے دسیا بھی کہ پیٹ دے بل نہ سوئیں, کیونکہ نبی پاک نوں سخت ناپسند سی اور آپ نے فرمایا اے جہنمیاں دا طریقہ ہے. اس واسطے سانوں سوچنا چاہیے کنا خطرناک ہے میڈیکلی بھی, اور ساڈے آقا نوں بھی پسند نہیں, کیونکہ جہنمی نے جڑے نا وہ منہ دے بل کے سیٹے جان گے.
اللہ
تے سانو چاہیے اسی سنت ادا کردے ہوئے سیدھا ہاتھ جڑا ہے وہ سجے پاسے رخسار دے تھلے رکھ کے تے قبلہ رو کے سوئیے. آداب جو ہے بھی آندا کہ جدو سون لگو تے قبلے والے تہاڈے پیر نہیں ہونے چاہیے. اس واسطے سانو سنتاں دا بھی خیال رکھنا ہے, آداب دا بھی.
ماشاءاللہ. ایک اور چیز ہے جو سنائی بھائی نے بتایا تھا کہ مطلب ادھر ہی نا یو کے کے اندر ہی کہتا ہے کہ وہ دعوت اسلامی کے اجتماع میں گئے اور یہ سنتیں سیکھیں, بولے جی کہ بستر کو جھاڑ دیں پہلے اچھی طرح کو, ادھر کیا ہوگا. تو بولا لیکن میری عادت بن گئی کہ میں جاتا ہوں تو پہلے ہوتا ہے نا کمبل بچھا ہوا ہوتا ہے تکیہ, تو حالانکہ وہ لپیٹنا چاہیے صاف ہو, لیکن کہتا ہے کہ وہ اب میں نے جب پڑھا سو تو میری عادت بن گئی. اور ایک دفعہ کہنے لگا کہ کیا ہوا کہ میں رات کو گھر پر آیا اور میں نے بلینکٹ جیسے ہٹایا تو نیچے اس بلینکٹ کے نیچے وہ کیا کہ کن کھجورا, اور اس کے اندر پوائزن ہوتا ہے, وہ اگر انسان کے گوشت میں چلا جائے تو وہ پتہ چلتا ہے کہ پھر وہ آپریشن کے بغیر نکلتا نہیں. بولا وہ تھا بستر پہ. تو بولا کہ وہ پھر مجھے حکمت پتہ چلی کہ واقعی سنتیں اور آداب اور ان میں کتنی حکمت ہے کہ بستر کو جھاڑ کر اچھی طرح دیکھنے کے کوئی موزی کیڑا تو نہیں آ گیا, کہیں سے کوئی چیز آ تو نہیں گئی. ہوتا نا موزہ ایسے ہی پہن لیتے ہیں, ساکس ایسے ہی وہ جو چڑھا لیتے ہیں, جوتا ایسے ہی پہن, اسی طرح بستر پہ بھی ایسے ہی چلے جاتے ہیں. اس کو لائٹ کھولے, اسی لیے پانی کو بھی بتایا گیا کہ دیکھ کر اجالے میں پانی پینا چاہیے, اور اندھیرے میں ڈال دیتا پتہ نہیں اس کے اندر کیا گر گیا تھا, کیا ڈھکنے کی تو عادت بھی نہیں ہوگی. تو یہ ساری چیزیں, اس میں بہت ساری حکمتیں ہیں. اور اسی طریقے سے یہ یاد رکھیں, جو جس حالت میں سوتا ہے اسی پر اٹھتا ہے, اور جس حالت میں مرتا ہے قیامت میں اسی حالت میں اٹھایا جائے گا. وہ کوئی فالتو چیزیں دیکھتے دیکھتے سو گیا, کہتے جی میں تو وہ کرکٹ میچ دیکھتے دیکھتے ہی سو گیا, کمال کیا ہو گیا یار. اب ماشاء اللہ اسی میں موت آ جاتی, اسی حال میں کچھ ہوتا تو مزہ تب تھا آپ سبحان اللہ کہتے ہوئے سوتے. میں سو جاؤں یا مصطفیٰ کہتے کہتے, کھلے آنکھ صلی اللہ کہتے کہتے ہیں, درود پاک پڑھتے ہوئے سو جاؤں, ذکر اللہ کرتے ہوئے سو جاؤں, نعت رسول مقبول صلی اللہ علیہ وسلم پڑھتے پڑھتے مدینے کی یاد میں سو جاؤں. ایسے سونا تو کام دے گا نا, ایسے کیا موبائل میں دیکھو میں سو جاتا ہوں پتہ ہی نہیں چلتا ہے, ایسا نہیں سونا چاہیے. بہرحال ان کے لیے مدنی قافلوں میں سفر کرنا ہے دعوت اسلامی کے اجتماعات میں, اور مدنی چینل بھی دیکھنا ہے, بڑا ضروری ہے انشاءاللہ. آئیے ٹاپک کی طرف چلتے ہیں انشاءاللہ, اسلام اینڈ چلڈرن. جی منیب بھائی,
اسے سب ان ریگارڈز ٹو آور ٹاپک, جسٹ بیفور وی سلائٹلی گیٹ ٹو دیٹ, یو نو دس سنہ آف سلیپنگ, اسے سب جنرلی دوز انڈیویجولز آر سلیپ لیس, دے فیل ٹربل دا فالوئنگ ڈے, اینڈ علماء ہیو مینشن اے بیوٹیفل نسخہ ان ریگارڈز ٹو دس, دیٹ دی ون ہو ریسائز تسبیح فاطمہ
سبحان اللہ
بیفور گوئنگ ٹو سلیپ, no matter how much sleep he has had, he will be fresh in the morning. This is trial and test, this has been tested, that read tasbih fatima before going to sleep, no matter how much sleep you have, inshallah you'll wake up fresh, you'll be fresh throughout the day as well. And in regards to our silsila islam and children, this is one another common habit that our elders, our parents, that they do, that when a child commits a wrong, you know this is wrong, the child knows this is wrong, but if he does a wrongdoing in public, for example in front of other individuals, don't tell him off there and then. Okay, you say that, okay, leave and sit down, so much sing around, but when you give him tarbiyat, when you say this was wrong, you shouldn't have done this, why are you doing this, etc., when you question him in a way, generally what happens is, now if a child commits a wrongdoing in public, they will correct him, or they will, you know, shout at him in public in front of others. Now this will build a bad image about the parent in the child's heart. The point was to avoid punishing children in front of others, as this can affect their self-confidence and produce negative feelings within them. I say, sir, I know of an individual who told me that he was in Pakistan in one time, and he went to a masjid, and he saw the speaker there of the masjid, and he was a kid, little kid, and he started reading nuts. Of course, you know, using electricity in the masjid, other than its necessaries, that's permissible, not permissible. People know these masail. He's a kid, he doesn't know this masala, these masail. One buzurgi came in. Now all he could have said, putar, you know, this is, you shouldn't be using this. This was a better way. But what this done, says up, in front of people that were there, he snatched the mic off him, and he told him off, he rebuked him. And he goes, he goes, since this day, that whenever someone tells me to read nuts, I don't go on stage and read anymore. Like this impacted him throughout his life. If self-confidence, I'm not confident enough anymore, might not go on stage now, someone takes the mic off me now as well. So these things, they affect, not just when you say verbally, you know, it doesn't, they're just saying it. But this is proven that it affects a child when you correct him publicly and privately.
ویسے بھی ہے نا, جس نے اپنے مسلمان بھائی کو اکیلے میں سمجھایا, اس نے اس کو مزین کیا, زینت بخشی, اور سب کے سامنے اگر اس کو سمجھایا تو اس کو ذلیل کیا. تو یہ ویسے بھی کوئی بھی اپنی جو ہے نا وہ اس طریقے کی چیزیں پسند نہیں کرتا ہے, تو ہمیشہ سمجھانے کا ایک طریقہ ہے, تو اس کو بھی سیکھنا پڑے گا. گاڑی بھی سیکھی ہے آپ نے, خود بخود تو نہیں آ گیا نا گاڑی, کتنی مشکل تھی, دو ہاتھ ہیں تو ہینڈ بھی ہے, تو ہینڈ بریک بھی ہے, تو کلچ بھی ہے, تو گیئر, دو پاؤں ہیں تو بریک بھی ہوتا ہے, تو کلچ بھی ہوتا ہے, تو بریک بھی ہوتا ہے, پھر انڈیکیٹر بھی ہوتا ہے, پھر مرر بھی ہوتا ہے, تو آگے بھی دیکھنا ہے, تو سائڈ بھی پیچھے, کتنا مشکل کام ہے, سیکھا تھا, ضرورت تھی نا. تو اسی طرح تربیت بھی سیکھنا ہے, تاکہ میرے جو بچے ہیں وہ میرے لیے ثواب جاریہ کا باعث بن سکے. پرائیورٹی پہ دیں گے انشاءاللہ تو سیکھ جائیں گے, چیزوں کو پرائیورٹائز کرنا سیکھیں انشاءاللہ برکت ہوگی.
جی شاہ صاحب, ٹوڈیز ٹاپک اف یو لک از کالڈ اسلام اینڈ چلڈرن. What the biggest problem that we have is we keep our children away from Islam.
Oh, yeah.
If we've understood this, then I think we've understood the program. We keep our children away from Islam. And then when they don't listen to them, then we try to bring them closer to Islam. From a young age, we don't give that importance to religion. We don't give that importance to the tarbiyat. And we are guilty. And we will be held accountable for this, for keeping our children away from the teachings. You mentioned at the start that yes, we should teach our children the love of the Prophet ﷺ, love of the family of the Prophet ﷺ, love for the Quran. But we don't. We don't teach them. We say to them the importance is that how happy is a parent when their child comes back where he can read the first English word. Why didn't we teach him that in Arabic? Ask ourselves, why didn't we? We say we love the Prophet ﷺ, we claim, but the Prophet ﷺ's language is Arabic. Why couldn't we teach him door in Arabic? Why couldn't we teach him babun? Why couldn't we teach him the word of book or desk in Arabic? And get happy that my child's word said the word in Arabic. This is the word, the language of the Quran and the Prophet ﷺ. No, we want him in the madrasa, we want him out the madrasa. 1-2 years finished. Then 13-14, we don't give him any love for, teach him any love for scholars. We don't teach him any love for the deen. We keep him away from the scholars. We keep him away from the brothers of Dawat Islami. Why in case he becomes, as we say, that terminology? Why in case he becomes that Mawlana Sahib? In case he becomes that, then what? Is everything going to be destroyed? That is the thinking that we have. Once a teacher, he had to cover a session in the class because one teacher was absent. The head teacher requested him go into the class and teach them. The children were all messing around. He thought, how, what can I do? So he said, everybody close your books and just listen to me. He thought, let me pass half an hour here, but let's make it interesting for them. He said, yes, son, stand up. What do you want to be, doctor? Yes, son, stand up, engineer. Yes, nothing wrong with being this, barrister. One child, he said, what do you want to be? He said, I want to be a Sahabi.
Subhanallah.
I want to become a Sahabi. Now the teacher, he was interested to know why he mentioned that. He said, every day, he said, why do you want to become a Sahabi? He said, every day before I go to sleep, my mother, she tells me a waqia of a different Sahabi every night. And these are my role models. She tells me about Khalid bin Walid radiallahu ta'ala an. She tells me about Sayyidina Abu Bakr Siddiq radiallahu ta'ala an. She tells me about the generosity of Hazrat Usman radiallahu ta'ala an. She tells me about all these Sahaba. I want to grow up and become a Sahabi. So that was his thinking. So we keep our children away from Islam. We need to bring them closer to Islam and make sure Islam is part of their life and they grow up loving Islam. Not that when they don't listen to us, then we take them to Mawlana Sahib. And Mawlana Sahib, he blows on them and all of a sudden, they are now pious children. It won't work like that. We have to, time is limited, but we have to first practically show through us that what Islam is and how we practice in it. And we have to embed into their hearts. Like you said, they are blank canvas. Once you write on it, you remember, you stay engraved on it, on them, and in their hearts and their mind. So you have the opportunity, teach them the love. And the easiest way to do that is every day, it's only 5 minutes. Mm. 8 hours, 9 hours, we can work for them. But 5 minutes, sit down and read the weekly booklet. They will gain education, they will gain a lot of knowledge, and they will learn about these names. This name that you mentioned, who is it? Tell me about him. And then they'll become inquisitive. Children are inquisitive, ain't they? When they drive past something, dad, what's that? Mm. Dad, what's this? Dad, what's this? You're telling them all day, this is this song, this is a bird, it's an aeroplane. So young age, inquisitive. When you mention the names, they'll ask you, dad, who was this? And then you tell them. Not when they're 16, 17 years old, then you won't even see them.
Subhanallah. MashaAllah.
Iftikhar bhai di gal nu agge vadhande hoye, bacche da vaise jazba bada dilchasp hai. Agar je sare nu pata hai ki sahabi banna hun mumkin nahi. Sahabi hunda hi hoye jinne Nabi Pak sallallahu alaihi wasallam di ziyarat kiti te hunda iman di khatma hoya. ਮਹਾਰਾਜ ਨੇ ਖਾਹਿਸ਼ ਬਹੁਤ ਅੱਛੀ ਉਹਦੇ ਬੱਚਾ ਸੀ ਬੱਚਾ ਤੇ ਕੁਛ ਵੀ ਖਾਹਿਸ਼ ਕਰ ਸਕਦਾ ਲੇਕਿਨ ਬੜੀ ਦਿਲਚਸਪ ਗੱਲ ਮੇਰੀ ਦੇਣ ਚਾਹੀਏ ਦੋ ਗੱਲਾਂ ਸਿਫਾਰਸ਼ ਕਰਾਂਗਾ ਬਚਪਨ ਤੋਂ ਹੀ ਜਦੋਂ ਬੱਚਾ ਸਮਝਦਾਰ ਹੋਏ ਉਹਨੂੰ 2 ਡੋਜ਼ਾਂ ਲਾਜ਼ਮੀ ਲਾ ਦਿਓ ਕਰੋਨਾ ਵਾਇਰਸ ਦੀਆਂ ਨਹੀਂ ਉਹ ਖੁੱਬੇ ਅਹਲੇ ਬੈਤ ਦੀਆਂ ਤੇ ਖੁੱਬੇ ਸਹਾਬਾ ਇਕਰਾਮ ਦੀਆਂ ਜਦੋਂ ਵੀ ਸਹਾਬਾ ਇਕਰਾਮ ਦਾ ਨਾਮ ਮੈਂਸ਼ਨ ਹੋਏ ਅਹਲੇ ਬੈਤ ਵੀ ਨਾਲ ਉਹਨੂੰ ਜ਼ਰੂਰ ਸਿਖਾਓ ਤਾਂ ਕਿ ਇੱਧਰ ਵੀ ਨਾ ਹੋਏ ਤੇ ਇੱਧਰ ਵੀ ਨਾ ਹੋਏ ਬਿਲਕੁਲ ਅਹਲੇ ਸੁਨਨਤ ਦੇ ਰਸਤੇ ਤੇ ਰਹੇ ਉਹਨੂੰ ਕੋਈ ਨੀਲਾ ਪੀਲਾ ਇੱਧਰ ਉੱਧਰ ਦਾ ਬੰਦਾ ਗੁੰਮਰਾਹ ਨਾ ਕਰ ਸਕੇ ਔਰ ਆਲਾ ਹਜ਼ਰਤ ਨੇ ਅਮੀਰ ਅਲ ਸੁਨਨਤ ਨੇ ਇਹ ਦੋ ਹਸਤੀਆਂ ਨੇ ਸਾਨੂੰ ਐਸੀ ਜ਼ਬਰਦਸਤ ਡੋਜ਼ ਲਾਈ ਹੈ ਕਿ ਕੀ ਬਾਤ ਹੈ ਮਦੀਨਾ ਮਦੀਨਾ ਹੋ ਗਈ ਹੈ ਨਬੀ ਕਰੀਮ ਸੱਲੱਲਾਹੁ ਅਲੈਹਿ ਵਸੱਲਮ ਨੇ ਇਰਸ਼ਾਦ ਫਰਮਾਇਆ ਹਦੀਸ ਪਾਕ ਕੇ ਚਾਹੁੰਦਾ ਦਾ ਖੁਲਾਸਾ ਹੈ ਕਿ ਆਪਣੀ ਔਲਾਦ ਨੂੰ 3 ਚੀਜ਼ਾਂ ਦੀ ਤਰਬੀਅਤ ਦਿਓ ਅਦਬ ਸਿਖਾਓ ਤੁਹਾਡੇ ਨਬੀ ਦੀ ਮੁਹੱਬਤ ਉਹਨਾਂ ਦੇ ਅਹਲ ਬੈਤ ਦੀ ਮੁਹੱਬਤ ਤੇ ਤਿਲਾਵਤ ਕੁਰਾਨ ਯਕੀਨ ਕਰੋ ਅਗਰ ਇਹ ਚੀਜ਼ਾਂ ਅਸੀਂ ਸਿਖਾ ਦਿੱਤੀਆਂ ਨਾ ਫਿਰ ਉਹ ਨਹੀਂ ਹੋਗਾ ਜਿਹੜਾ ਇਫਤਿਖਾਰ ਭਾਈ ਕਹਿ ਰਹੇ ਸੀ ਕਿ ਬੱਚਾ ਜਦੋਂ ਥੋੜ੍ਹਾ ਜਿਹਾ ਵੱਡਾ ਹੁੰਦਾ ਮਸਲ ਹੁੰਦੇ ਜ਼ਿਆਦਾ ਹੁੰਦੇ ਨੇ ਚੈਸਟ ਬਾਹਰ ਆਈ ਹੈ ਅਬੂ ਖੁਦ ਡਰ ਰਿਹਾ ਹੁੰਦਾ ਕਿ ਮੈਂ ਅਗਰ ਇਹਦੇ 'ਤੇ ਸਖਤੀ ਕੀਤੀ ਇਹ ਨਾ ਕਿ ਫਿਜ਼ੀਕਲੀ ਮੈਂ ਵੀ ਗਿਆ ਇਹ ਉਦੋਂ ਬੰਦਾ ਡਰ ਰਿਹਾ ਹੁੰਦਾ ਸ਼ਾਹ ਸਾਹਿਬ ਬੜੀ ਕੰਮ ਦੀ ਗੱਲ ਅਕਸਰ ਤੁਸੀਂ ਮੈਂਸ਼ਨ ਵੀ ਕਰਦੇ ਹੋ ਜਦੋਂ ਬੱਚਾ ਦੀਨੀ ਤਾਲੀਮ ਨਾਲ ਮੁਜ਼ੈਨ ਹੈ ਨਾ ਉਹ ਡਰ ਰਿਹਾ ਹੁੰਦਾ ਕਿ ਮੇਰੇ ਕੋਲ ਕੋਈ ਐਸੀ ਗੱਲ ਨਾ ਨਿਕਲ ਜਾਵੇ, ਮੇਰਾ ਬੇਦ ਬੇਦ ਵੀ ਨਾ ਹੋ ਜਾਏ। ਔਰ ਜਦੋਂ ਵਰਲਡਲੀ ਤੌਰ 'ਤੇ ਬੱਚਾ ਪੜ੍ਹਿਆ ਲਿਖਿਆ ਫਲਾਂ ਡਿਗਰੀ ਇਹ ਡਿਗਰੀ ਔਰ ਬੜੇ ਉਹਨੇ ਮਸਲ ਬਣਾਏ ਨੇ, ਬੜਾ ਉਹਦਾ ਮੁਕਾਮ ਹੈ, ਵਾਲਦ ਡਰ ਰਿਹਾ ਹੁੰਦਾ ਯਾਰ ਇਹਦੇ ਦੋਸਤਾਂ ਦੇ ਸਾਹਮਣੇ ਮੈਂ ਐਸੀ ਗੱਲ ਨਾ ਕਹਿ ਦੇਵਾਂ ਕਿ ਮੇਰਾ ਬੱਚਾ ਮੇਰੇ 'ਤੇ ਸ਼ਾਊਟ ਹੀ ਨਾ ਕਰਿਆ, ਬਸ ਤੈਨੂੰ ਪਤਾ ਨਹੀਂ ਮੇਰੇ ਦੋਸਤ ਸੁਣ ਰਹੇ ਨੇ। ਇਸ ਵਾਸਤੇ ਬੱਚਿਆਂ ਨੂੰ ਦੀਨੀ ਤਾਲੀਮ ਦਵਾਓ। ਔਰ ਆਖਰੀ ਬਸ ਪੁਆਇੰਟ ਔਰ ਬੜਾ ਇੱਕ ਦਿਲ ਖਰਾਸ਼ ਪੁਆਇੰਟ ਹੈ ਕਿ ਅਸੀਂ ਬੱਚੇ ਹੋਣ ਵੀ ਨਾ, ਸਾਡੇ ਅੱਲਾ ਦੀ ਦੇਣ ਹੈ ਔਰ ਖੁਸ਼ਕਿਸਮਤੀ ਹੈ, ਜਿਹੜਾ ਜ਼ਹੀਨ ਅਤੇ ਜ਼ਬਰਦਸਤ ਬ੍ਰਾਈਟ ਬੱਚਾ ਹੋਏਗਾ ਨਾ, ਇਹਨੂੰ ਮੈਂ ਇੰਜੀਨੀਅਰ ਬਣਾਉਣਾਗਾ, ਡਾਕਟਰ, ਫਲਾਂ ਡਿਗਰੀ, ਐਸ ਯੂਨੀਵਰਸਿਟੀ, ਫਲਾਂ ਯੂਨੀਵਰਸਿਟੀ ਬੜੀ ਮਸ਼ਹੂਰ ਹੈ, ਪੈਸਾ ਲਾ ਕੇ ਉਹਨੂੰ ਉੱਥੇ, ਔਰ ਜਿਹੜਾ ਬਿਲਕੁਲ ਤੰਗ ਕਰਦਾ ਦਿਮਾਗ ਹੁੰਦਾ ਨਹੀਂ ਵਿਚਾਰੇ ਦਾ ਚੱਲਦਾ, ਇਹ ਮੌਲਵੀਆਂ ਨੂੰ ਦੇ ਦਿੰਦੇ ਹਾਂ, ਇਹਨੂੰ ਹਾਫਿਜ਼ ਬਣਾ ਦਿੰਦੇ ਹਾਂ। ਉਹ ਫਿਰ ਮੌਲਵੀਆਂ ਨੂੰ ਕਹਿੰਦੇ ਓਮਕਾਰੀ ਸਾਹਿਬ 5 ਸਾਲ ਹੋ ਗਏ ਬੱਚਾ ਮੇਰਾ ਹਾਫਿਜ਼ ਨਹੀਂ ਬਣ ਰਿਹਾ, ਦੀਨ ਨੂੰ ਦੇਣਾ ਤੇ ਅੱਛੇ ਪ੍ਰੋਡਕਟ ਦਿਓ, ਸਾਡਾ ਹੋਣਾ ਚਾਹੀਦਾ ਸੀ, ਫਿਰ ਉਲਟਾ ਅਸੀਂ ਕੀ ਬਲੇਮ ਕਰਨਾ ਯਾਰ। ਮੌਲਵੀ ਸਾਹਿਬ ਸਾਨੂੰ ਸਮਝਾਉਂਦੇ ਨਹੀਂ ਸਹੀ ਤਰ੍ਹਾਂ, ਮੌਲਵੀ ਇਸ ਤਰ੍ਹਾਂ ਦੇ ਨੇ, ਉਲਮਾ ਇਕਰਾਮ ਇੰਜ ਨੇ, ਹਾਲਾਂਕਿ ਬਹੁਤ ਬੜੀ ਬੇਵਾਕੀ, ਤੁਸੀਂ ਕਿਹੋ ਜਿਹੇ ਬੱਚੇ ਉਲਮਾ ਇਕਰਾਮ ਬਣਾਉਣ ਵਾਸਤੇ ਦਿੱਤੇ ਨੇ ਜਿਹੜੇ ਮੈਸ ਅਬਾਊਟ ਕਰ ਰਹੇ ਨੇ, ਜਿਹੜੇ ਦੀਨ ਦਾ ਮਜ਼ਾਕ ਬਣਾਉਣਗੇ, ਜਿਹੜੇ ਖੁਦ ਪ੍ਰੈਕਟਿਸਿੰਗ ਨਹੀਂ ਗਏ। ਇਸ ਵਾਸਤੇ ਅੱਛੇ ਅਤੇ ਬ੍ਰਾਈਟ ਬੱਚੇ ਦੀਨ ਨੂੰ ਦਿਓ ਤਾਂ ਕਿ ਤੁਹਾਨੂੰ ਅੱਛੇ ਉਲਮਾ ਮਿਲਣ।
ਮਾਸ਼ਾ ਅੱਲਾਹ, ਬੜੀ ਪਿਆਰੀ ਆਪਣੇ ਮਿਸਾਲੇ ਦੀ ਹੈ। ਵਕਤ ਵੀ ਖਤਮ ਹੈ, ਇੱਕ ਮੈਨੂੰ ਯਾਦ ਆਇਆ ਕਿ ਇੱਕ ਇਸੀ ਤਰੀਕੇ ਦਾ ਵਾਕਿਆ ਤਾਂ ਇੱਕ ਗਾਓਂ ਮੈਂ, ਤੋ ਵਹਾਂ ਪੇ ਪਾਣੀ ਜਮ੍ਹਾਂ ਕਰਤੇ ਹੈ, ਤੋ ਜ਼ਿਆਦਾਤਰ ਤੀਨ ਜੋ ਹੈ ਵੋ ਆਦਮੀ ਪਾਣੀ ਜਮ੍ਹਾਂ ਕਰ ਰਹੇ ਥੇ, ਤੀਨੋਂ ਕੇ ਬੱਚੇ, ਇੱਕ ਕਾ ਬੱਚਾ ਕੈਪ ਵੈਪ ਲਗਾਇਆ ਹੋਇਆ, ਟਾਈ ਵਾਈ ਸੂਟ ਊਟ ਮੈਂ, ਔਰ ਦੂਰ ਸੇ ਕਹਾ ਹਾਏ ਡੈਡ, ਉਹਨੇ ਕਹਾ ਹਾਏ ਮੇਰਾ ਬੇਟਾ ਕਾਲਜ ਪੜ੍ਹਤਾ ਹੈ, ਬੜਾ ਆਪਣਾ ਉਸਨੇ ਆਪਣੇ ਆਪ ਕੋ ਦਿਖਾਇਆ, ਪਾਓ ਸਮਾਨ ਉਠਾ ਰਹੇ ਥੇ, ਪਾਣੀ ਭਰ ਰਹੇ ਥੇ ਉਹ ਲੈ ਕੇ ਜਾਣੇ ਕੇ ਲੀਏ, ਦੇਖਾ ਦੂਸਰੇ ਕਾ ਬੱਚਾ ਵੀ, ਉਹ ਵੀ ਜਾਤੇ ਹੋਏ, ਗੁੱਡ ਮਾਰਨਿੰਗ ਡੈਡ, ਉਹਨੇ ਜੋ ਹੋਤਾ ਹੈ ਉਹ ਵੀ ਸੂਟ ਊਟ ਟਾਈ ਵਾਲਾ, ਮੇਰਾ ਬੇਟਾ ਯੂਨੀਵਰਸਿਟੀ ਮੈਂ ਪੜ੍ਹ ਰਿਹਾ, ਡਾਕਟਰ ਬਣ ਰਿਹਾ ਹੈ। ਤੀਸਰੇ ਇੱਕ ਆਇਆ ਕਿ ਦੂਰ ਸੇ ਉਸਨੇ ਕਹਾ ਅਸਲਾਮ ਵਾਲੇਕੁਮ ਵਰਹਮਤੁਲਾ ਵਬਰਕਾਤੁ, ਆਇਆ ਅੱਬੂ ਕਾ ਹਾਥ ਚੁਮਾ, ਸਮਾਨ ਉਠਾਇਆ, ਅੱਬੂ ਚਲੀਏ ਮੈਂ ਘਰ ਛੋੜਤਾ ਹੂੰ, ਉਸਕੇ ਬਾਪ ਨੇ ਫਖਰ ਸੇ ਬੋਲਾ ਯੇ ਮੇਰਾ ਬੇਟਾ ਹੈ ਜੋ ਆਲਿਮ ਬਣ ਰਹਾ ਹੈ, ਯੇ ਫਰਕ ਹੈ, ਔਰ ਯੇ ਦਿਸ ਇਜ਼ ਦਾ ਰਿਐਲਿਟੀ, ਰਿਸਪੈਕਟ ਮੈਨਰ ਜੋ ਵੀ ਹੈ ਵੋ ਇਸਲਾਮ ਕੇ ਅੰਦਰ ਹੈ, ਬਾਕੀ ਸਭ ਗੁੱਡ ਬਾਏ ਬਾਬਾ ਯੇ ਸਾਰੀ ਚੀਜ਼ੇ ਹੈ, ਰਿਸਪੈਕਟ ਯਹੀ ਹੈ, ਕੋਈ ਇਸਲਾਮ ਹੀ ਸਿਖਾਤਾ ਹੈ ਮਾਂ ਬਾਪ ਕੀ ਰਿਸਪੈਕਟ ਕਿਆ, ਇਸਲਾਮ ਹੀ ਬਤਾਤਾ ਹੈ ਕਿ ਮਾਂ ਬਾਪ ਕੇ ਜੋ ਹੈ ਵੋ ਕਿਆ ਕਹਿੰਦੇ ਇਨਕੇ ਹਾਥ ਚੁੰਮਨੇ ਕੀ ਕਿਆ ਫਜ਼ੀਲਤ ਹੈ, ਇਨਕੇ ਸਾਹਮਣੇ ਉਫ ਤੱਕ ਨਹੀਂ ਕਹਿਣਾ ਹੈ, ਵਰਨਾ ਔਰ ਕੋਈ ਐਜੂਕੇਸ਼ਨ ਆਪਕੋ ਯੇ ਨਹੀਂ ਸਿਖਾਤੀ ਹੈ, ਦੁਨਿਆਵੀ ਐਜੂਕੇਸ਼ਨ ਦੇਣੀ ਹੈ, ਇਸਕੀ ਬਾਤ ਇੱਕ ਅਲੱਗ ਬਾਤ ਹੈ, ਲੇਕਿਨ ਇਸਲਾਮੀ ਐਜੂਕੇਸ਼ਨ ਨਾ ਹੋਣਾ ਤੋ ਯੇ ਯਾਦ ਰੱਖੀਏਗਾ, ਕੁਝ ਵੀ ਕਰ ਲੈ ਇਨਸਾਨ ਬਣਨੇ ਕੇ ਲੀਏ ਔਰ ਮਰਨੇ ਕੇ ਬਾਅਦ ਇਸਲਾਮ ਔਰ ਕੁਰਾਨ ਨੇ ਕਾਮ ਆਨਾ ਹੈ, ਔਰ ਕਿਸੀ ਚੀਜ਼ ਨੇ ਕਾਮ, ਕਬਰ ਮੇ ਵੀ ਕੁਰਾਨ ਨੇ ਕਾਮ ਆਨਾ ਹੈ, ਦੁਨੀਆ ਮੇ ਵੀ ਕੁਰਾਨ ਨੇ ਕਾਮ ਆਨਾ ਹੈ, ਔਰ ਕਿਆ ਕਹਤੇ ਦੁਨੀਆ ਕੇ ਅੰਦਰ ਵੀ ਔਰ ਕਬਰ ਕੇ ਅੰਦਰ ਵੀ ਜੋ ਚੀਜ਼ ਕਾਮਯਾਬੀ ਦਿਲਾਏਗੀ ਵੋ ਹਮਾਰਾ ਇਸਲਾਮ ਹੈ। ਅੱਲਾ ਅਮਲ ਕੀ ਤੋਫੀਕ ਅਤਾ ਫਰਮਾਏ, ਆਪਣੇ ਬੱਚੋਂ ਕੀ ਅੱਛੀ ਤਰਬੀਅਤ ਕਰੇ। ਬਹਰਹਾਲ ਆਜ ਕਾ ਜੋ ਆਖਰੀ ਸੈਗਮੈਂਟ ਹੈ ਹਮਾਰਾ, ਟੁਡੇਜ਼ ਵਜ਼ੀਫਾ, ਆਈਏ ਦੇਖਤੇ ਹੈਂ।
The path of knowledge is the way to Jannah.
Ji, one suffering from fever should recite Bismillahil Kabir, Bismillahil Kabir, Bismillahil Kabir in abundance. Inshallah, بخار جو ہے وہ دور ہو جائے گا, ویسے ہی بخار کی بڑی شکایتیں ہو رہی ہیں, بسم اللہ الکبیر انشاءاللہ پڑھنا شروع کر دیں, اللہ نے چاہا تو آسانیاں ہوں گی, اللہ تعالی ہم سب کو اپنے بچوں کی اچھی تربیت کرنے کی توفیق عطا فرمائیں, پلیز لک آفٹر یور سیلف اینڈ کیپ واچنگ مدنی چینل, صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
The path of knowledge is the way to Jannah. The path of knowledge is the way to Jannah. Jannah.